بسم الله الرحمن الرحیم شاہ صاحب رحمت اللہ علیہ نے ان باتوں کا جواب کیا ہے کہ وہ اس کتاب کو کیوں لکھ رہے ہیں اور اس بات کا کہ انہوں نے جو قرآن کریم اور مختلف احادیث کو آگے چل کر بیان کریں گے اور یہ بتائیں گے کہ ان تمام احکامات میں کیا کیا حکمتیں ہیں تو ان اسرار و حکم پر بحث کرنے کے لیے یہ ضروری ہے کہ یہ دیکھ لیا جائے کہ کیا واقعی وہ حکمتیں پائی جاتی ہیں یا نہیں. شاہ صاحب رحمۃ اللہ علیہ سے لوگوں نے یہ بات کہی یا حضرت نے اپنے پاس سے فرض کی ہے کہ تم لوگ اس کتاب کو آ کر کیوں لکھتے ہو؟ اگر ایک آدمی مسلمان ہے تو بس اس کے لیے یہ کافی ہے کہ اللہ اس کے رسول صلی اللہ علیہ وسلم یہ حکم دیا ہے یہ کام کرو. اور اگر ایک آدمی بنیادی طور پر مسلمان نہیں ہے تو آپ کتنی مرضی سے حکمتیں بتائیں, اس سے فرق کیا پڑے گا؟ تو شاہ صاحب رحمۃ اللہ علیہ بنیادی طور پہ اس بات کا جواب دے رہے ہیں کہ شریعت کی حکمتوں پر بحث کرنا اور ایسی کتاب لکھنا کیوں ضروری ہے. اور اس میں سے کچھ عبارت تو پچھلی مرتبہ ہو گئی تھی اور اس کی تمہید بھی بنیاد بھی کہہ دی تھی, پھر اس عبارت کو دوبارہ پڑھتے ہیں. اور شاہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ منہا ان المبتدعین شککوا فی کثیر من المسائل الاسلامیہ بانہا مخالفۃ للعقل. اور میں نے یہ جو کتاب لکھی ہے اس کا ایک فائدہ یہ بھی ہے کہ بہت سے بدعتی ایسے ہیں جو اسلام کے بہت سے مسائل میں شک کے بیج بوتے ہیں اور شک کو اس طرح لوگوں کے ذہن میں پیدا کرتے ہیں کہ کہتے ہیں شریعت عقل کے خلاف ہے. وَكُلُّ مَا هُوَ مُخَالِفٌ لَهُ يَجِبُ رَدُّهُ, اور ہر وہ چیز جو شریعت کے مخالفت میں ہے, ہر وہ چیز جو عقل کی مخالف ہے, ہمارے سننے یہ ضروری ہے کہ ہمارے پاس دو راستے رہ جاتے ہیں, یا تو ہم اس کا سرے سے انکار کرتے ہیں اور تعویل ہو یا ہم اس کی کھوج لگائیں کہ اصل میں مقصد کیا ہے. کپوزین کی عذاب القبر جیسے اقلیات پر بحث کرنے والے لوگ قبر کے عذاب سے متعلق کہتے ہیں کہ انہ یکذبہ الحس والعقل, کہ قبر کے عذاب کی دو طرح سے تکذیب ہوتی ہے, ایک احساس کے ذریعے سے ایک عقل کے ذریعے سے. وقالو کے حساب و صراط والمیزان, اور اسی طرح یہ کہتے ہیں کہ حساب کتاب یہ کوئی عقل میں آنے والی بات ہے, اور صراط اور صراط مستقیم صراط جو کل صراط ہے وہ کوئی عقل میں آتی ہے بات. والمیزان, اور اسی طرح قیامت میں اعمال کا تلنا, ناقم من ذالک, اس طرح کی جتنی چیزیں ہیں. وتفقوا یعولون بتاویلات بعیدہ, تو اس طرح کے لوگ ان نصوص میں دور دراز کی تعبیر کرنے لگے. شاہ صاحب رحمۃ اللہ علیہ نے اس بات کو پانچ چھ جملوں میں بیان کیا ہے, لیکن حقیقت یہ ہے کہ کمال کی چیز حضرت نے لکھی ہے اور ساری کتاب ہی ماشاءاللہ کمال کا مظہر ہے. مگر اس بات کا خلاصہ آسان لفظوں میں یہ ہے کہ شاہ رحمۃ اللہ علیہ نے کہا کہ جو لوگ بدعتی ہوتے ہیں, بدعتی کون ہوتے ہیں؟ بدعت کبھی کبھی آتی ہے اعمال میں اور بدعت کبھی آتی ہے عقائد میں, اور اس پہ تفصیلی بات ہو چکی اس سے پہلے. خلاصہ اس کا یہی ہے کہ اعمال میں بدعت امت میں قد میں اول سے رہی ہے اور ہمیشہ رہے گی. اعمال کی بدعت کو دور نہیں کیا جا سکتا, اس لیے کہ ہر آدمی کوئی صاحب علم ہو رہی ہوتا ہے, اعمال میں بدعات چلتی ہیں. اور ہوتا یہ ہے کہ جب دین سے دوری آہستہ آہستہ پیدا ہوتی ہے اور لادینیت قوموں میں آتی ہے تو قوموں کی تاریخ یہ بتاتی ہے کہ ان کے دین میں بدعات رسومات کی صورت اختیار کر جاتی. مثلا عیسائیت اور یہودیت نے جب بدعات نے ترقی کی, انبیاء علیہ الصلوۃ والسلام جو دین لے کر آئے تھے اس دین کو انہوں نے اس میں اپنی طرف سے اضافے شروع کیے, پھر پادریوں نے اضافے شروع کیے, پھر امتیں اور ان کے ساتھ مل گئیں انہوں نے اضافے شروع کیے, اور آٹھویں نویں صدی عیسوی میں تو یہ حال ہو گیا کہ بلا تکلف چرچ جو تھا وہ سرٹیفکیٹ دے رہا تھا کہ تم جنتی ہو اور اس کے مخالف کے متعلق یہ جہنمی ہیں اور ان سرٹیفکیٹس کا بڑا اثر ہوتا تھا اس عیسائی سوسائٹی پورا جو ہے جس تاریکی میں گم تھا اور پوپ کے خلاف جو بغاوت ہوئی ہے اور انگلینڈ کو یہ کہنا پڑا کہ پوپ ایک الگ چیز ہے اور اسٹیٹ ایک الگ چیز ہے اس کی بنیادی وجہ وجوہ میں سے ایک وجہ یہ بھی تھی کہ وہاں پر مذہب کو اس طریقے پر پیش کیا گیا کہ لوگوں نے کہا جان چھڑاؤ اس دین سے اتنا مشکل دین اتنی تباہی اور اتنی بربادیاں جو آ رہی ہیں یہ اس دین کی وجہ سے آ رہی ہیں یہودیوں کو عیسائیوں کی بات پتا تھی اور یہودیوں نے عیسائیوں کو سود کے نظام پہ لگا دیا اور انہوں نے ان کی گراہ سے پورا فائدہ اٹھایا ہے کہ تو ایک مستقل مسئلہ ہسٹری کا الگ ہے لیکن ہوتا یہ ہے تاریخ میں کہ قوم جب دین سے ہٹتی ہے تو عملی بدعات ان میں زیادہ ہو جاتی ہیں عملی بدعات کے بعد پھر ہوتا یہ ہے کہ اصل دین غائب ہو جاتا ہے اور وہ بدعات رسومات کی صورت اختیار کر لیتی ہیں جب رسومات آتی ہیں تو حکومت انہیں نیشنل ڈیز کے طور پر منانا شروع کر دیتی ہے اور دین آہستہ آہستہ تباہ ہو جاتا ہے مثلا حضرت عیسیٰ علیہ السلام کے ابتدائی دور میں کسی آدمی نے اس بات کی بنیاد رکھی کہ ان کا یوم پیدائش منایا جانا چاہیے مناتے رہے ہوں گے پھر آہستہ آہستہ اس کو انہوں نے بڑھایا انہوں نے کہا پورے دن کی چھٹی ہونی چاہیے اس سے پہلے کرسمس ایو ہونی چاہیے یعنی جو 24 دسمبر کی شام ہے اس میں یہ تقریبات ہونی چاہیے پھر دسمبر کے مہینے میں یہ تقریبات ہونی چاہیے پھر اس کے بعد ایسٹر ہونا چاہیے یہ چیزیں یہ آہستہ آہستہ جب بڑھتی چلی گئیں تو لوگوں نے اس کو اصل دین سمجھ لیا اور عیسیٰ علیہ السلام کا جو اصل پیغام تھا اس کو لوگوں نے چھوڑ دیا جب گورنمنٹس نے دیکھا کہ لوگ اصل دین کو چھوڑ رہے ہیں اور ہم اطمینان سے حکومت کر سکتے ہیں تو انہوں نے ان بدعات کو تحفظ دے دیا اور انہوں نے کہا کہ نیشنل ڈے ہو گیا ایسا ہو گیا ایسا ہو گیا یہ نیشنل ایونٹ ہو گیا لہٰذا اس پہ کام کرو یہ تمہارا دین جس طرح ہماری اب جو نئی نسلیں ہیں اور خاص طور پہ وہ لوگ جو یونیورسٹیز اور کالجز میں پڑھ رہے ہیں آہستہ آہستہ وہ دین سے ہٹتے چلے جاتے ہیں اور دین کی بالکل بے بنی ہو جاتی ہے وجہ اس کی یہ ہے کہ نظام تعلیم آہستہ آہستہ دین کے متعلق اتنے شکوک و شبہات کے کانٹے پوری فصل بیچ دیتا ہے اس آدمی اسٹوڈنٹ کے ذہن میں کہ ظاہر میں کچھ بھی نہ کہے مگر اس کا ایمان اندر سے کھوکھلا بھی ہو جاتا ہے ہل کے رہ جاتا ہے یہ جب صورت ہوتی ہے تو پھر بدعات اچھی لگنے لگتی ہیں اصل سنت غائب ہو جاتی ہے ابھی جو نسلیں ہیں ان میں بدعات دیکھو آ گئی نا تیجا ہے چالیسواں ہے یہ چیزیں ہیں یہ چیزیں یہ سب بدعات کی چیزیں ہیں اچھی سے اچھی فیملی میں بھی چلے جاؤ جنہوں نے پوری زندگی 50 سال قرآن کھول کے کبھی نہیں دیکھا جنہوں نے کوئی دین کی تعلیم حاصل نہیں کی 20-20 برس ہو گئے کبھی انہوں نے نماز نہیں پڑھی جب ان کے والد یا والدہ کا انتقال ہو جائے گا تیجا ضرور کریں گے چالیسواں ضرور کریں گے اس پہ کارڈ بھی چھپیں گے لوگوں کو انوائٹ بھی کیا جائے گا یہ سب کیا ہے کہ تیجا چالیسواں جو بدعات تھی اب اس نے دین سمجھ لیا اور اس موقع پہ دفتر میں چھٹی ہو گئی محکمے میں چھٹی ہو گئی یہی چیز جب بڑے پیمانے پہ آتی ہے تو گورنمنٹ چھٹی کر دیتی کیونکہ اصل دین تو گم ہو جاتا ہے غائب ہو جاتا ہے شاہ صاحب رحمت اللہ علیہ نے اس چیز کا ذکر کیا ہے تو بدعات احال میں ہوتی ہیں تو آہستہ آہستہ قوم اصل دین کو چھوڑ دیتی ہے اور پھر ان چیزوں میں پڑ جاتی ہے اور جب یہ بدعات احال کی بجائے عقیدے میں آتی ہیں تو پھر فرقے بن جاتے ہیں عقیدے کی جو بدعات تھی یہ شروع سے بھی رہی حضور اکرم صلی اللہ علیہ وسلم کے دور کے بعد سے اور پھر اس کے نتیجے میں معتزلہ نے جنم لیا اس کے نتیجے میں مشبہہ نے جنم لیا اس کے نتیجے میں حشویہ ایک فرقہ بنا سب سے بڑا بدعتی فرقہ جس نے سب سے زیادہ اپنی جڑیں مضبوط کی اور سب سے زیادہ وہ پھیلا ہے اور امت میں اب تک وہ اپنے برگوبار اپنے ثمرات مرتب کر رہا ہے مسلسل وہ ہے اہل تشیع کہ انہوں نے دین میں جب بدعات شروع کی پھر اس کا کوئی حل نہیں ہوا اب تک اور وہ چلتا چلا جا رہا انہوں نے عقیدے میں بدعات شروع کی اللہ تعالیٰ کی ذات و صفات کا مسئلہ آیا تو اہل سنت کے برعکس انہوں نے ایک چیز بنا دی اس کے بعد انہوں نے تاریخ کی کچھ چیزیں لیں اور اس کو دین بنا کر لوگوں کے سامنے پیش کر دیا اور بدقسمتی ہندوستان کی 300 سال تک جو مذہب سے تعلیم سے دوری رہی تو یہاں پر جس کو جو چیز ملی اس نے اسے دین سمجھ لیا رسومات کا مجموعہ بن گیا سب سے زیادہ بدعات سب دنیا میں اگر کہیں پائی جاتی ہیں ان تمام فرقوں میں جو اپنے آپ کو اسلام سے منسوب کرتے ہیں تو وہ اہل تشیع ہیں اور ان سے پھر بدعات آ گئیں ان حضرات میں جو اپنے آپ کو بریلوی کہتے ہیں یا ادھر سے منسوب کرتے ہیں انہوں نے بھی وہ بدعات اصل میں ادھر سے لیے تو بدعات جب عقیدے میں ہوں تو عقیدے میں جو بدعت ہے وہ بہت شدید ہے وہ کبھی کبھی کفر تک پہنچا دیتی ہے اور بدعت کے لیے ایک آدمی اپنی دلیل کتاب و سنت سے لاتا ہے لیکن کتاب و سنت کے بعد وہ صحابہ کرام رضی اللہ عنہ کے عمل کو نہیں دیکھتا اور یہ بدعتی صرف کہتے ہیں کہ صحابہ رضی اللہ عنہ جو تھے وہ دلیل نہیں تھے اس لیے کہ اگر یہ مان لیا جائے کہ وہ دلیل تھے اور حجت تھے اور ان کا سمجھنا دلیل تھی تو پھر من مانی تفسیر کرنے کا حدیث کی من مانی شرح کرنے کا موقع نہیں رہتا مثلاً ایک آیت آتی ہے اور اس آیت پر کوئی آدمی کہتا ہے کہ اس سے یہ ثابت ہوتا ہے ہم کہتے ہیں صحابہ کرام رضی اللہ عنہ نے سمجھا تھا یا نہیں سمجھا تھا اس بات کو یا عقیدے میں نہیں بات کہہ رہے ہو وہ کہتے ہیں کسی نے سمجھا ہو یا نہ سمجھا ہو ہم نے یہ سمجھا ہے صحابہ رضی اللہ عنہ حجت نہیں معاذ اللہ ایک گمراہی کی بات ہم رکھتے ہیں اپنے پاس سے آپ کے سامنے مثلا ایک آدمی یہ کہتا ہے کہ عیسیٰ علیہ الصلوۃ والسلام قیامت سے پہلے آئیں گے یہ تم لوگوں کا عقیدہ ہے ہم کہتے ہیں بالکل ٹھیک ہے وہ کہتا ہے عیسیٰ علیہ الصلوۃ والسلام بھی نہیں آئیں گے حضور صلی اللہ علیہ وسلم بھی دوبارہ دنیا میں آئیں گے اب یہ ہے نا ایسی بات اس پہ لوگ ہل جائیں گے پھر وہ کہتا ہے کہ اندر یہ عقیدہ رکھو کہ نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ ساتھ حضرت محمد صلی اللہ علیہ وسلم بھی دنیا میں آئی اور کہتا ہے تم عجیب حماقت کی بات کرتے ہو عیسیٰ علیہ السلام جو کم درجے کے ہیں وہ آئیں اور حضور صلی اللہ علیہ وسلم جو بڑے درجے کے ہیں وہ نہ آئیں یہ تو ہوگی عقل کی دلیل اور پھر وہ کہتا ہے قرآن میں بھی یہی آیا اللہ تعالیٰ لکھنا ان الذی فرض علیک القرآن جس اللہ نے اس قرآن آپ پر نازل کیا ہے اللہ آپ کو لوٹائے گا وہاں جہاں سے آپ آئے قرآن میں کہا ہے تو کہتے ہیں اس دنیا میں آئے تھے نا اللہ تعالیٰ نے فرمایا لوٹائے گا اس دنیا میں دوبارہ آئیں اب دیکھو یہ ہے بدعات کا طریقہ یہ ہے گمراہی کا طریقہ اب اس گمراہی پہ وہ قرآن سے بھی لے آئے گا دلیل ہم جب کہیں گے کہ اس آیت سے صحابہ کرام رضی اللہ عنہ کیا سمجھا ہے وہ کہے گا مجھے اس سے بحث نہیں صحابہ رضی اللہ عنہ سے سمجھنا میرے لیے دلیل نہیں یہ وہ نقطہ تھا جس کو معتزلہ نے پا لیا تھا معتزلہ یہ بڑے ذہین دوست بناتے ذہین دنیا میں جب بھی نئے فرقے بنا کرتے ہیں اور چیزیں پیدا ہوا کرتی ہیں تو یہ کوئی عام آدمی نہیں کیا کرتا یہ بنیادی طور پر ذہین لوگوں ہی کا کام ہے کہ وہ نئے سے نئے فرقے پیدا کریں نئی سے نئی چیزیں پیدا کریں تو یہ معتزلہ بنیادی طور پر بڑے ذہین آدمی تھے انہوں نے یہ اصول دیا کہ صحابہ کرام رضی اللہ عنہ کا سمجھ ان کے فیصلے عمر رضی اللہ عنہ کریں یا کوئی بھی کرے ہمارے لیے کوئی دلیل نہیں ہے ہم اپنی عقل سے سوچیں گے عقل سے کام لیں گے اس لیے کہ جتنے بھی گمراہ ہیں ان سب گمراہوں میں قدر مشترک جو ارجن ڈھونڈنا چاہے جو کامن چیز آپ کو مل جائے گی وہ سب کے سب صحابہ کرام رضی اللہ عنہ سے جان چھڑانا چاہے وہ کہتے ہیں کسی طرح اس جماعت کو بیچ میں سے نکالو اور ڈائریکٹ کتاب و سنت تک پہنچو اور پھر اسی لیے پھر اس کے بعد جو کر لیتے ہیں وہ حدیث کا انکار کر دیتے ہیں اور وہ کہتے ہیں حدیث کا کیا ہے حدیث تو ایسے تھی 200 سال بعد لکھی گئی تھی یہ ہو کیا تھا وہ کیا تھا نتیجہ یہ نکلتا ہے کہ وہ قرآن پہ آ جاتے ہیں اور قرآن کی تفسیر کرتے ہیں اس رنگ میں جو ان کی عقل انہیں سکھاتی ہے یہاں پہنچ کر وہ پھر گمراہی پوری ہو جاتی ہے یہ تھے معتزلہ جنہوں نے سب سے پہلے صحابہ کرام رضی اللہ عنہ پہ یہ بات کیا اہل تشیع کے بغیر عقائد ہی الگ تھے لیکن معتزلہ جو تھے انہوں نے صحابہ رضی اللہ عنہ کے اعمال کو ان کے قول کو ان کے فتوے کو دلیل کے طور پر ماننے سے بالکل انکار کر دیا اور اسی لیے جلساس راضی بہت بڑے حنفی فقی ہیں لیکن بنیادی طور پہ ان کے دماغ میں تھی معتزلہ کی چیزیں انہوں نے اصول فقہ پر جو کتاب لکھی تو انہوں نے کہا اصول فقہ صلی اللہ علیہ وسلم کی وفات کے بعد فلاں جو صحابی رضی اللہ عنہ تھے ان کی عدالت ثابت ہو گئی تھی وہ لوگ ٹھیک نہیں رہے تھے عدالت ثابت ہونے کا مطلب وہ گواہی کے درجے کے لوگ نہیں رہے تھے مسلمانوں کے بالکل آغاز اور ابتدا میں جو لوگ تھے ان میں سے کسی آدمی کے متعلق کے معاشرے میں سوسائٹی میں مشہور ہو جانا کہ یہ آدمی گواہی نہیں دے سکتا بہت بڑا الزام تھا مجھ باتیں سکتے تھے لوگ کہ میں گواہی کے ساتھ اتنی رہ گیا گواہی اتنی عام چیز تھی کوئی آدمی تصور نہیں کر سکتا تھا یہ سزا ملتی تھی کہ یہ آدمی گواہی نہیں دے سکتا اس حد تک کہ قرآن نے دیے اللہ تعالیٰ نے فرمایا کہ ان کی گواہیاں آئندہ سے قبول نہ کرنا تو کوئی وزن تھا نا تو یہی چیز تھی یہ جو ساتھ راضی رحمت اللہ کی لکھی اس لیے کہ معتزلہ کا اثر تھا بعض معروف ترقی جو ہم بھی پکی ہیں بہت بڑے ان پر بھی اثر تھا معتزلہ کا انہوں نے بھی بعض چیزیں ایسی لکھ دی کہ معتزلہ جو تھے انہوں نے صحابہ کرام رضی اللہ عنہ سے معاذ اللہ جان چھڑائی اور اس کے بعد رہ گئی تھی عقل اب انہوں نے عقل پر دین کو دین پورے کو عقل پہ پرکھنا شروع کیا انہوں نے کہا جو چیز تمہاری عقل میں آتی ہے نا وہ ٹھیک ہے جو عقل میں نہیں آتی اس کا انکار کر اور ہر وہ چیز جو تمہاری عقل کے خلاف ہے اس میں ہمارے پاس دو راستے ہیں یا تو ہم اس کا کوئی مناسب حل تلاش کریں مناسب تعبیر کریں اور وہ نہیں تو پھر اس کا انکار کر دیں گے معتزلہ کے پاس جتنی ایسی احادیث آئیں جن کا عقل حل نہیں کر سکتی کہ انہوں نے بلا تکلف انکار کر دیا معتزلہ نے کہا معراج یہ ہوا ہے ہوا کے اوپر خلا ہے خلا کے اوپر اس زمانے کی تھیوری کے مطابق اوپر آپ کا ایک پورا کھلا ہے انہوں نے کہا صلی اللہ علیہ وسلم آپ سے گزر کے کیسے جا سکتے تھے لہذا آسان حل یہی ہے کہ تم اس کا انکار کر دو کہ معراج ہوئی جنات کا مسئلہ آیا قرآن کریم میں اللہ تعالیٰ نے فرمایا تو وہ ایسے ہی ہے جسے سے جن سے بڑھ جائیں سوٹ کھانے والا آدمی ایسے کھڑا ہوگا انہوں نے کہا جن یہ ہمیں نظر ہی نہیں آتے یہ تو کوئی مخلوق ہے ہی نہیں قرآن نے جو جن کہا ہے اب یہ رٹک ہے یہاں پہ آ کے کہ حدیث میں جنات کا ذکر آیا اس کا تو انکار ہو گیا آپ کے جنات حضور صلی اللہ علیہ وسلم کی خدمت میں آئے نہیں تھے ایسی گاڑیوں میں انہیں کہا کہ اگر قرآن میں آیا جن تو اس کا کیا کرو گے انہوں نے کہا اصل میں جن ہوتی ہے چھپی ہوئی مخلوق اس کا عربی میں یہی ترجمہ ہے اور یہ بات یہاں تک لغت کے اعتبار سے کی بالکل ٹھیک ہے آگے دیکھو بچے جہاں لگتا ہے نا گمراہی کا وہ کیا ہوتا ہے انہوں نے کہا جن ہوتی ہے وہ مخلوق جو لوگوں کی نگاہوں سے چھپی ہوئی ہو ہم نے کہا بھی بالکل ٹھیک ہے یہی ہوتی ہے انہوں نے کہا کہ قرآن تو شہر میں نازل ہوتا تھا دیہاتی لوگ جو تھے نا شہروں سے چھپے ہوئے ہوتے تھے کبھی کبھار آتے تھے جن انہیں کہتے ہیں جو دیہات میں رہتے ہیں جن کوئی ایسی مخلوق نہیں ہوا سکتی کہ تم کہو اس لیے جنات کا انکار ہو گیا معراج کا انکار ہو گیا انہوں نے کہا لوگ شفاعت حضور اکبر صلی اللہ علیہ وسلم کی اللہ تعالیٰ کسی کو پکڑنا چاہے اور نبی کریم صلی اللہ علیہ وسلم چھڑا لیں انہوں نے کہا یہ ہو نہیں سکتا ہم نے کہا بھائی یہ بالکل ٹھیک ہے اللہ اگر پکڑنا چاہے تو کوئی نہیں چھڑا سکتا لیکن رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ گناہ کاروں کو میری شفاعت کی وجہ سے فائدہ ہو جائے گا انہوں نے کہا کچھ نہیں حدیث کا بھی انکار کر دیا ہم کے عقل کے خلاف لہٰذا اس کا بھی انکار کر دو کل شراب کا انکار میزان کا انکار ایک ایک چیز کا وہ انکار کرتے چلے گئے یہاں تک کہ گمراہ اس حد تک پہنچے ان میں سے بعض نے کہنا شروع کیا کہ حضور اکرم صلی اللہ علیہ وسلم پر جو وحی آتی تھی وہ جبریل امین تھوڑے ہی لے کے آتے انسان کے اندر جو چھپی ہوئی قوتیں ہیں یہ چھپی ہوئی قوتیں اس کو اچانک بتا دیتی ہیں ایسے ہونے والا ایسی چیز ہو جاتی ہے تو یہ جو اندر چھپی ہوئی قوتیں ہیں یہی انسان پر ایک پیغام کو نازل کرتی ہیں اسی کو تم وحی کہتے ان کا بھائی اس کے علاوہ کچھ چیز تھوڑی ہے یہاں پر آ گیا شاہ صاحب رحمت اللہ صاحب ساری چیزوں کا انکار کرتے ہیں اور مقبولہ بے تاثیرات بھائی پھر انہوں نے کیا کیا دور دراز کی تعبیدات کرنے لگے اور پھر یہ شک پیدا کرتے ہیں اس لیے دین میں جتنے بھی گمراہ لوگ ہوتے ہیں نا ان کا آغاز کہیں سے ہوتا ہے تو ایک صحیح چیز آپ کے سامنے رکھتے ہیں پھر کہتے ہیں اس میں یہ شک ہے یہ شبہ ہے یہ کیسے ہو گیا یہ کیسے ہو گیا بس وہ یہ آگ لگا دے گا اور اس کے بعد وہ چلا جائے گا اب ساری زندگی کے لیے بنیاد پڑ جاتی ہے آدمی کی کہ یہ بات تو عقل میں نہیں آتی یہ بات عقل میں نہیں آتی پھر جب احادیث کو پڑھتا ہے قرآن کو پڑھتا ہے تو پھر اس کے بعد وہ اس سے نکل جاتا ہے آہستہ آہستہ اس شک کی بنیاد پہ شاہ صاحب رحمت اللہ فرماتے ہیں کہ اس کے ساتھ ساتھ دیکھو کیا ہوا کہ دوسرا جملہ ہے ان کا وہ عارف کا فتن فتنت شک کی اور پھر ایسے بھی ہیں जिन्होंने इस शक के कितने को आबादी फकाद उन्होंने कहा जिना काना कौमा आखिर यौम मिन रमजान वाजिबन आखिर ये क्या बात है कि रमजान के आखिरी दिन का रोजा तो तुम वाजिब कहते हो और कौम अक्कल यौम मिन शब्बाल ममनू अनान को और शब्बाल के यौम का रोजा तुम ममनू करा देते हो वरना खुदाश करने का नाम फिर मौतजिलियों ने कहा कि देखो ये इस तरह की बातें कैसे हो सकती हैं तुम्हारा अजीब हाल है जमाना चल रहा है 29 रमजान का रोजा वाजिब चांद नजर आ गया अगले दिन का रोजा हराम क्यों और क्या पड़ा दिन वही रात वही मौसम वही सब कुछ वही यहां पहुंच के रुक जाते और अगले दिन का रोजा रखना हराम करा देते हो ये क्यों ये शक आ गया अब इसकी हिकमत क्या है यहां पर पहुंच के बाद सामने आती है बातें चार साल रहना दिशा में आगे चल के कहेंगे मैं तुम्हें बताता हूं इसकी हिकमत क्या है क्यों ये तुम शब्बात को रोजा नहीं रखेंगे और क्यों 29 को रखेंगे अब ये हिकमत किसी की समझ में ना आए और वो अकल के इस नैबर में फंस जाए इस भंवर में फंस जाए तो यहां पहुंच के दीन का इंकार करना शुरू कर देगा वो कहेगा मेरी समझ में तो आता नहीं क्या सर ये क्यों और ऐसे क्यों और ऐसे इसकी बदतरीन मिसाल इस्लाम में اسلام کی تاریخ میں یہ حسن ابن سباق یہ حسن ابن سباق کا جو فتنا تھا یہ کوئی معمولی لوگ نہیں تھے انہوں نے عالم اسلام میں اتنی بڑی بڑی جانوں کو لیا ہے اتنے بڑے بڑے لوگوں کو شہید کر دیا اور مار دیا ہے کہ ان جیسے لوگ پھر دوبارہ پیدا نہیں نظام الملک کو مار دیا کتنے لوگ تھے جو ان کے حد سے جڑ گئے کتنے ہی محدثین تھے ان حسن بن سبا کے جو فدائی تھے یہ فدائی حملے کیا کرتے تھے اور فدائی حملے کا مطلب یہ ہوتا تھا کہ اب اس کو مارنا ہے یا خود مرنا دو مرتبہ یہ چیز ہوئی ہے ایک مرتبہ اسپین میں اور ایک مرتبہ شام میں اسپین کو اگر آپ بریٹانیکا انسائیکلوپیڈیا میں پڑھیں نا تو وہاں آپ کو عجیب باتیں مل جائے گی یہودیوں نے کہا کہ مسلمانوں کو اگر تباہ کرنا ہے تو اس کا ایک منصوبہ بننا چاہیے اور انہوں نے کہا سب سے زیادہ جو حساس مسئلہ ہے جو مسلمانوں کے لیے نہایت درجے کا جسے کہتے ہیں سچی بالکل حساس ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی ذات تو اس طرح کرو کہ کسی شوق میں چلا جائے ایک یہودی جو یہودیت کے لیے جان دینا چاہتا ہے وہاں جا کر وہ رسول اللہ صلی اللہ علیہ وسلم کو گالیاں دے معاذ اللہ نبی کریم صلی اللہ علیہ وسلم کی ازدواجی زندگی کو زیر بحث لائے کی شاسیاں اس لیے کیوں کرتی تھی اس قسم کی چیزیں کرے تو مسلمان نہ معاذ اس کے خلاف لڑیں گے اس کو مار دیں گے جب ختم ہوگا تو انسانوں کی جہاں جہاں یہ خبر پہنچے گی جتنے غیر مسلم ہیں ان کی ہمدردیاں تمہارے پاس ہو جائیں گی اور جب وہ تمہارے پاس آ جائیں گے تو اتنی مرتبہ یہ قربانی دو اتنی مرتبہ یہ فعل کرو کہ آخر مسلمانوں کا خون لوگوں کے لیے جائز ہو جائے اور ہم انہیں پکڑیں اور انہیں ماریں یہ آخر یہ انہوں نے کیا یہ انہیں کھڑا ہو جاتا تھا چوک میں ایسا زمانہ تو نہیں تھا ظاہر ہے یہ سہولیات زندگی کی کہاں تھی وہ یہ انہیں کھڑا ہو کے حضور اکرم صلی اللہ علیہ وسلم برا کہنا شروع کرتا تھا مسلمان مارتے تھے جذباتی طور پہ بجائے اس کے کہ اس کو مقدمہ کرتے عدالت میں لے جاتے قاضی فیصلہ کرتا مسلمان خود ہی اس کا فیصلہ کر دیتے تھے اور اس سازش کا نتیجہ یہ ہوتا کہ مسلمان اسپین سے ہاتھ ہو گئے یہودیوں کو جو اس وقت بالکل مردہ تھے اس فتنے نے جگایا ان میں قومی غیرت پیدا ہوئی نا جو یہودی دبے ہوئے تھے اپنے مذہب دین سے دور انہیں جا کر پھر یہودی ربائی جو تھے انہوں نے اور عیسائیوں نے جا کر کہا تو تم گھروں میں سوئے پڑے اور دیکھو تمہارے آدمی کیسے مارے جا رہے ہیں یہ کیسے مارے جا رہے ہیں اس طرح انہوں نے اپنی قوم میں یہ شعور ڈیولپ کیا کہ تم مسلمانوں کو مارو یہ بے طریقہ میں آپ کو بھی پڑھیں آپ کو یہ ساری چیز مل جائے گی اور کسی سے ملتی جلتی ممکن ہے آپ اس سے اتفاق نہ کریں نہ صحیح کوئی شرعی مسئلہ تھوڑی ہے لیکن ہمیں کئی بار خیال آتا ہے کہ کبھی کارٹون بن رہے ہیں حضور اکرم صلی اللہ علیہ وسلم کے خلاف کبھی کچھ ہو رہا ہے کبھی کچھ ہو رہا ہے اور مسلمان اس قیام میں آ کے لاکھوں کروڑوں روپے کی اپنی جائیدادیں جلا دیتے ہیں مار دیتے ہیں ہنگامے ہو رہے ہیں حکومتیں بدل رہی ہیں 12 آدمی ایک میں شہید ہو گئے 10 آدمی ادھر شہید ہو گئے وہ یہ چاہتے ہیں بنیادی طور پر کہ مسلمان معاشرے اس طرح اشتعال میں اٹھیں تاکہ ہم مسلمانوں کے خلاف جو بھی کارروائی کریں ہمیں دنیا سند اور سرٹیفکیٹ عنایت کرے کہ ہاں جی واقعی آپ کے خلاف تو بہت برا ہوتا ہے آپ کو تو لوگ بہت برا کہتے ہیں اور اس طرح مسلمانوں کا دباؤ کیا جائے ایک یہ فتنہ اٹھا تھا اور ایک فتنہ یہ سبائیوں کا تھا یہ حسن ابن سبا جو تھا بدترین آدمی ہے جس نے عقل پر سارے دین کو پرکھا اور اس نے پھر رسائل لکھے اور ان رسالوں میں ان چیزوں میں پھر انہیں جنت بنائی ایک مصنوعی جنت بنا دی حوریں رکھی کیا کیا چیزیں عام نوجوانوں کو یہ وہاں کر لیتے اور قلعہ گوج میں لے جاتے وہاں لے جا کر اسے حشیش بلادے سے بے تحاشا اور کچھ دن کے بعد اس ہوش میں آتا تھا تو اسے کہتے تم تو جنت میں آ گئے یہ دیکھو کیا چیز ہے یہ دیکھو کیا چیز ہے اور ہر طرح کے تاریخی شاپ سے مبتلا کر کے پھر اسے بھیجتے تھے اور کہتے تھے فلاں کو مارا ہو اور اگر تم مر گئے تو اس جنت میں آ جاؤ گے اور اگر تم بچ گئے تو پھر بھی آ جاؤ گے دونوں صورتوں میں جنت تمہاری ہے بھیجتے تھے اور بڑے بڑے محدثین اس کا شکار ہوئے یہاں تک کہ محدثین نے اور فقہا نے لکھا ہے کہ ایسا دور آ گیا تھا جب کوئی آدمی اثر کی نماز کے بعد گھر واپس نہیں آتا تھا تو بغداد قرب و جواب میں خوارزم میں سمرقند میں بخارا میں ہر جگہ لوگ مایوس ہو جاتے تھے کہ اسے کسی فدائی نے مار دیا وہ اب نہیں آئے اس حسن بن سبا نے بنیادی طور پہ نظریہ یہی دیا اس نے کہا صلی اللہ علیہ وسلم جو دین لائے تھے وہ منسوخ ہو گیا یہی نظریہ دیا تھا اکبر بادشاہ کو ان ظالموں نے جو ولی اس کے ساتھ سمٹ گئے تھے انہوں نے کہا ہزار سال کے بعد تجدید ہونی ہے ایک آدمی نے آنا ہے اور ہزار سال اس دین کو پورے ہو گئے ہیں اب ہزار سال کے بعد جس نے آنا ہے صلح وہ آدمی ہوگا حدیث میں یہ آیا ہے اور وہ آپ ہیں لہٰذا صلح دین منسوخ ہو گیا اور آپ اس دین کو دوبارہ رائج کیجیے حضور عزت صلی اللہ علیہ وسلم سے ایک روایت ہے یہ الگ بات ہے کہ اس کی سند کیا ہے مگر آپ نے فرمایا کہ ایک آدمی صلح ہوگا یعنی جوڑنے والا ہوگا دین کو پرانے اور جو نیا زمانہ آ جائے گا اس میں جوڑنے والا ہوگا دین میں نئے سرے سے دین کو وہ زندہ کرے گا اور آپ نے فرمایا تھا کہ وہ ہزار سال کے بعد آئے یہ حدیث انہوں نے اکبر کے سامنے پیش کر دی حضرت مجدد ابن ثانی رحمت اللہ نے اسی لیے اپنے مکتوبات میں ایک جگہ لکھا ہے کہ الحمد للہ الذی جعلنی صلہ اللہ کا شکر ہے اس نے مجھے صلہ بنا کر دنیا میں بھیجا ہے اب صلہ کے حضرت نے اپنے متعلق لکھا ہے نا اصل میں اسی حدیث کی طرح اشارہ ہے اس زمانے کے جاہلوں نے وہ حدیث جو تھی اس کا انتباہ کیا اکبر کے اور اکبر کو پٹی پڑھا دی کہ دین منسوخ ہو گیا جو آتا ہے وہ یہی کہتا ہے کہ پچھلا دین منسوخ اور اب نئے سرے سے ہم دین کی تعبیرات کریں گے یہ دین کی تعبیرات کرنے کا مقصد کیا ہے کہ جو چند ایک چیزیں حرام رہ گئی انہیں حلال کر دو حسن ابن سبا نے رسائل لکھے اور انہوں نے فدائیوں کے رسائل سے اخوان الصفا کے نام اب بھی پڑھ اب بھی سکتے ہیں اور بدترین آدمی تھا جس نے سارے دین کو عقل کی بنیاد پر رکھنا چاہا اور مسائل میں اس نے کہا دیکھو عجیب بات ہے عقل میں بھلا کہیں آتا ہے کہ تم پوری دنیا میں دیکھو سانس اور بہو کا مسئلہ ہے اس نے کہا ہر گھر میں جھگڑا ہوتا ہے ہر جگہ لڑائی ہوتی ہے ایک لڑکی کسی اور ماحول سے شادی کر کے تم اپنے گھر سے لے آتے ہو ظاہر ہے کہ اس کا مزاج اور تمہاری والدہ کا مزاج مختلف ہے تو اس کی جب تک شادی نہیں ہوتی اور ماں بوڑھی ہو جاتی ہے تو تمہارے کام کون کرتا ہے تمہارا کھانا پکانا ہے تمہارے کپڑے دھونے ہیں تمہارے احساس رکھنا ہے سب چیزوں کا پہنے کرتی ہیں تو اسی کا لے دے کے ایک ہی چیز باقی رہ جاتی ہے وہ جنس کی جب سارے کام پہنے کر دیتی ہیں تو یہ ضرورت بھی وہیں سے پوری کر لیتی ہے اس نے کہا یہ شریعت نے جو کہا ہے کہ فلاں فلاں رشتے حرام ہیں اور فلاں فلاں رشتے جائز ہیں یہ ہماری عقل میں نہیں آتا اس دین میں تبدیلی آنی چاہیے یہ بدترین آدمی اس اعتبار سے تھا کہ اس عقل کا استعمال کرتے کرتے وہ یہاں تک پہنچا معاذ اللہ کہ رشتوں کا تقدس اس نے ختم کر دیا اور ہزاروں کے حساب سے لوگ اس کے پیچھے چل پڑے اور سینکڑوں لوگ تھے جو ان چیزوں میں پڑ گئے اور اتنی مؤثر چیزیں کی گئی اتنی اپیل کرنے والی تھی کہ 90 سال کی چھوٹی سی مدت یہ زمانہ تھوڑے ہی تھا کہ صبح کوئی بات امریکہ میں اور 2 منٹ کے اندر آپ کو خبر مل جائے اس زمانے میں ٹریولنگ نہیں تھی ایسی چیزیں نہیں پھیلا سکتی تھی लोग तो अपने पहाड़ों की वजह से और दरियाओं और समुद्रों की वजह से महदूद थे क्या पहाड़ आ गया कौन पहाड़ को चढ़े और पीछे जाएगा वो आबादी वहां तक महदूद होगी इसीलिए जुबानें मुख्तलिफ होती रही पहाड़ की इस तरफ कोई और जुबान इस तरफ कोई और जुबान समुद्र महदूद कर देते थे दरिया महदूद कर देते थे और लोग इतनी जल्दी वो हरकत नहीं कर सकते थे ये मोबिलाइजेशन नहीं थी जो आज के दौर में लेकिन 90 साल इतने छोटे पीरियड में इतने अरसे में बगदाद विश से लेके स्पेन तक कोई लड़का लड़की ऐसा नहीं रहे थे जिससे कोई पूछता कि साहब आपने इख्वानी सफा पढ़ा है फलसफा पढ़ा है तो वो हिम्मत नहीं कर सकता था कि ना कर इसके एक मिसाल दें आप चले जाए किसी स्कूल कॉलेज में तो कोई बच्चा कभी ये कह दे कि मुझे एसएमएस करना नहीं आता तो बाकी बच्चे हंसेंगे ना चलो इसे एसएमएस करना नहीं आता इसलिए कि अब हमारे दौर में छोटे छोटे बच्चे एसएमएस करते हैं इन सबको पता है तो उस जमाने में कोई इनकार कर नहीं सकता था कि हमने इनको नहीं पढ़ा था पांडव सभावन को और इसी का नतीजा ये निकला कि इसके नतीजे में वो फिरका वजूद में आया जिसको सुल्तान यमीन उद्दौला महमूद गजनवी रहमतुल्लाह ने खत्म किया और उन्होंने मुसीबत मचा दी थी बगदाद की खिलाफत आज जा गई थी हत्ता से बैतुल्लाह उन पर कब्जा हो गया करामता था और करामतियों ने जब बैतुल्लाह से कब्जा किया तो फिर वो बैठ के बैतुल्लाह की दीवारों पे हकीम पे बैठ के और जो आदमी जा रहा था वो पकड़ते थे उससे छोटा बच्चा तो मार कर बैतुल्लाह पे दे मारते थे जिस आदमी को चाहते थे पकड़ की कदर करते थे जब कहते थे बुलाओ खुदा को बचाए तुम्हें और हजरत असद को उखाड़ कर ले गए करामता और मुसलमानों ने उस जमाने में गालिबन 14 या 17 साल हज किया है और हजरत असद ने उन्होंने अपना बैतुल्लाह बना दिया ये सब कारिस्तानियां शुरू कहां से हुई इस बुनियाद पे कि अकल क्या कहती है अकल के मुताबिक तुमने शरीयत पे चलाना है शाहब अहमदुल्लाह का अगला जुमला देखिए शाहब अहमदुल्लाह फरमाते हैं कि वस्तहजत طائفتن بسر غیبات بسر غیبات اور پھر ایک جماعت ان ظالموں میں ایسی آئی ہے جو دین کو اپنی عقل کے مطابق کرنا چاہتے تھے جنہوں نے شریعت نے جتنے کاموں میں ترغیب اور ترغیب اختیار کی ہے انہوں نے اس کا انکار کیا وانین انہا لمجزد الحق والتحریف اور انہوں نے کہا بس یہ اس لیے ہے کہ شریعت نے بتایا ہے کہ یہ چیزیں جوش دلانے کے لیے ہیں اٹھانے کے لیے ہیں لا ترجیع الا اصل اصیل اور ان کی کوئی حقیقت نہیں ہے حتی قام اشقی القوم یہاں تک کہ بد وقت آدمی اٹھا ان لوگوں میں سے بہت بڑا حدیث اور اس نے ایک حدیث جھوٹی بنا لی اور اس نے کہا باب انجان لما اکل لہ جو آدمی بینگن کھائے گا جس نیت سے کھائے گا اس کی وہ نیت پوری ہو جائے گی یو آر جو کہ انا افضل اشیاء لا تمجد عند المسلمین من النافل اور یہ اصل میں اس نے مذاق اڑایا یہ حدیث بنا کر کہ مسلمان کتنے بے وقوف ہیں کہ یہ نفع دینے والی چیز اور نقصان دینے والی چیز ان میں فرق نہیں کر سکتے یہ ہے شاہ صاحب رحمت اللہ کے ان زبردست فکروں میں سے جو شاہ صاحب رحمت اللہ نے یہ فرمایا انہوں نے کہا کہ انہوں نے کیا کیا جب عقل کی بات آ گئی تو جتنی چیزیں حضرت صلی اللہ علیہ وسلم نے فرمائی تھی کہ تمہیں اس پہ سزا ملے گی جہنم کی جتنی ترغیب کی تھی کہ تمہیں جنت ملے گی وہاں پہ یہ تمہیں آرام اور آسائشیں ملیں گی انہوں نے کہا کہ سب سے مذہب نے کیا کیا جوش دلانے کے لیے کیا حقیقت میں نہ جہنم کا وجود ہے نہ جنت کا وجود ہے یہ ترغیب ساری کے کی ہے تاکہ انسان انسان بن کر رہے اس دنیا میں اور اس کے علاوہ ان کی کوئی اصل نہیں یہ اب بھی بہت سے لوگ ملیں گے آپ ذرا اوپر کی سوسائٹی میں جائیں تو وہ کہتے ہیں یہ نماز روزہ حج زکات اصل میں شریعت نے اس لیے یہ ساری چیزیں رکھی ہیں تاکہ لوگ قانون سے پابند رہیں باقی نماز اگر پڑھ لیں تو کوئی حرج نہیں روزہ اگر رکھ لیں تو کوئی مسئلہ نہیں ہے نہ رکھے تو بھی کوئی مسئلہ نہیں ہے حج کر لیا آپ کی مرضی ہے مہربانی ہے نہ کریں آپ کو بھی کوئی مسئلہ نہیں یہ اس طرح کے لوگ ہیں شاہ صاحب رحمت اللہ کہتے ہیں انہوں نے کہا کہ یہ ساری شریعت جو ہے کہ ابن رشد کو آپ پڑھیں فلسفے میں ابن رشد نے کمال کا آدمی تھا اس نے بھی ایک جگہ یہ بات لکھی ہے کہ انبیاء علیہ الصلوۃ والسلام یہ جو چیزیں لوگوں کو بتایا کرتے ہیں یہ اس لیے ہوتا ہے کہ سوسائٹی میں نظم و ضبط قائم رکھا جائے مطلب اس کا کوئی نکلتا ہے کہ اصل میں کیا کوئی معاذ اللہ شراب پیتا ہے حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا جہنم کا پانی پلایا جائے گا جسے ڈرانے کے لیے باقی اصل کوئی نہیں ہے یہ اسی طرح کی چیزیں ہیں جو بچوں کو جیسے ڈرایا کرتے ہیں jäsi saare falasufa islaat pelläke, ja unohne kaa istera kisen. Chaatar Rahmatullahi varmatteen, että hattaa jinne jo badvakt asmi ta, että badvakt asmi chaatar Rahmatullahi inne rabandi kokaa, inne rabandi motuzili ta, ja vohar chiis ko akel pe varastaa ta, ja kertaa ta, että akel pe lao islaat ko, ja aam siide saade jo chaarin salman osi te, jo Quran ja hadis te etvar kerte te, yin rakte te, jannat ja jannanga, kertaa ta, että sab jannat ki bharti. ये सब जन्नत को पूर्ण करेंगे कयामत में अल्लाह के यहां पहुंच के बाकी में अकल कोई नहीं ये अब भी बहुत से लोगों के दिमाग में होता है वो कहते हैं मौली साहब ही नहीं क्या पता सूफी साहब ही नहीं क्या पता दुनिया की चीजों का दुनिया की और चीज का नाम है अगर दुनिया नाम है झूठ का और फरेब का और अखलाकियात के मयार से गिर जाने का तो अल्लाह ताला मुबारक करे और अगर दुनिया इस चीज का नाम है कि अल्लाह ने इसे आखिरत के लिए खेती बनाया और आखिरत इसके जरिए हासिल करनी है तो फिर इन लोगों से ज्यादा अकलमंद भी कोई नहीं होता जो दीन पर अमल करते हैं बाकी ये बात हो जाती है जो उसने कहा जो अशकल को इब्ने रावंदी इब्ने रावंदी ने कहा कितनी चीजें तुम देखते हो बस ऐसे उन्होंने कहा इन लोगों की हालत तो ये है कि तुम अगर उनके सामने झूठी हदीसें भी बयान करो तो सुभान अल्लाह उनके पीछे चल पड़ेंगे झूठी रिवायतें सुनेंगे उसके पीछे और फिर उसने हदीस क्या गढ़ी उसने कहा बात समझा ये जो बैंगन है जिस नियत से कहा वो पूरी हो जाती है माशाल्लाह हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बैंगन जिस नियत से कहा जाए पूरा हो जाता है अब बैंगन की जो सब्जी है इसको हकीम लोग कहते थे कि ये नुकसानदेह चीज है इसकी वजह से ये बीमारियां पैदा होती हैं तो उसने कहा कितनी नुकसानदेह चीज ये इतने सादे हैं मुसलमान नमाज रोजे में फर्क हुए हुए इतने सूफी हैं कि ये फर्क ही नहीं कर सकते कि कौन सी चीज दवा देती है कौन सी चीज नुकसान देती है इन्हें ये भी कहो ना बैंगन पाले तो बैंगन भी खाने लग जाएंगे शाह साहब रहमतुल्लाह फरमाते हैं कि उसने उन मुसलमानों का मजाक उड़ाया है कि ला यतमय्यज ये फर्क नहीं कर सकते इन दर मुस्लिमीन मिन नाफे मुसलमान जो है नफा देने वाली चीजों में नुकसान देने वाली चीजों में वला सबीला इला दफे हाजिल मकसदा और देखो इस किस्म के ये जो अकली लोग आ गए और उन्होंने दीन का मजाक उड़ाया तो इनका हल कोई नहीं है सिवाय इसके इल्ला अन तुबयन अल मसाले सिवाय इसके के मसले हते हैं उनको वाजे किया जाए ये कहते हैं नमाज रोजा ऐसे खुदा ने कर दिया अब इसका हल क्या है हल ये है कि आप बताएं कि नमाज क्यों पढ़ी जाए हल ये है कि आप बताएं रोजा क्यों रखा जाए हल ये है कि आप बताएं कि ये बैंगन खाने वाली हदीस हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई नहीं कि सब झूठ है इसका हल ये है कि लोगों को बताया जाए कि दीन के कामों में मसले हल क्या है वो जो अक्सर और उसके साथ साथ फरमाते हैं तो अक्सर था लाल कवाई और फिर इसके साथ साथ कवायद लिखे जाए कमा कोयला ना हुजान कभी मुहासमा फिर यहूद व नसारा व तहजियत व अंसारीन और इसी लिए जैसे कि हम झगड़ा करते हैं यहूदियों से ईसाइयों से जैदियों से और इस किस्म के जितने फिरके भी हैं जैसे हम उन फिरकों को जवाब देने के लिए काम करते हैं इसी तरह इनको भी जवाब देने के लिए काम करना चाहिए खुलासा इस सारी गुफ्तगू का ये कि शाह साहब रहमतुल्लाह अलैह ने गोया के दो तबके बना लिए एक तबका वो है जो सीधा साधा दीन पे अमल करता है एक वो है जो हर बात को अकल पे बरतता है और दीन के बहुत से हिस्सों का इनकार करता है शाह साहब कहते हैं इस इनकार करने वाले तबके को कैसे समझाना है इसका हल ये है कि तुम जिस शरीयत पे अमल करते हो इस शरीयत की मसलियतें उन्हें समझाओ उन्हें बताओ कि हम जो जहन्नम से डरते हैं जन्नत की तलब रखते हैं तो इस वजह से नहीं कि इनकी असल हकीकत कोई नहीं है इनकी असल हकीकत है जन्नत का ये फायदा है जहन्नम का ये नुकसान है ये चीजें और शाह साहब रहमतुल्लाह कहते हैं इनके बाद इनके मुतअल्लिक ऐसे ही कायदे और राबते से बात करनी चाहिए जिस तरह कायदे और राबते से तुम बात करो मतलब यहूदी एतराज करते हैं ईसाई एतराज करते हैं दैवीय एतराज करते हैं यहूदी एतराज करते हैं वो कहते हैं कि नमाज से तुम करते हो उसका क्या फायदा है रोजे का क्या फायदा है शाह साहब रहमतुल्लाह कहते हैं आप उनको जवाब देते हैं ना जो जवाब तुम यहूदियों ईसाइयों और दैवियों को देते हो इसी तरह मसलहत और फायदे के जवाब आप इन लोगों को भी दो ताकि पता चले कि इन लोगों को कि दीन में असल क्या है और दीन में अल्लाह ताला ने कितनी मसलहतें रखी हैं ये शाह साहब रहमतुल्लाह ने यहाँ पर फरमाया कि हजरत की इबारत है इसलिए अब देखो जो मौतदिली हमारे दौर में पाए जाते हैं उनमें शुरू कहाँ से हमारे इस दौर में भी मौतदिला है इस उम्मत में गालिबन कोई गुमराही अब तक ऐसी नहीं आई कि इस दुनिया में पहले ना गुजर चुकी
पहले भी गुमराह किए होते थे वो गुमराहियां किताबों में रह गईं फिर कुछ सदियों के बाद वो गुमराह किए आ गए फिर गुमराह आ गए फिर गुमराह और ये लोग ऐसे हैं जो हनफियत पर इकरार करते हैं और इकरार का सारा मवाद कहां से उठाते हैं वो दलाइल जो हनफी फुकहा के बरअक इमाम शाफी मालिक इमाम अहमद इब्न हंबल रहमतुल्लाह के फुकहा ने लिखे हैं वो दलाइल दे आते हैं ये नहीं कहते कि ये दलाइल वहां से लेके आए हैं कहते हैं ये मेरी तहकीक है हालांकि अकलमंद आदमी बड़ा लिखा वो जानता है कि तुम्हारी तहकीक नहीं है ये तहकीक सारी की सारी तुम नाजिका से उठा कर लाए एक मिसाल की वजाहत के लिए हरुशा की तारीख का बैठुड़ी रहना भी मार गया बड़ा इकरार होता था अहले इल्म का और बैठते थे जब चारपाई पे तो एक चारपाई मिठाई जाती थी शेखुल हदीस का जिक्रिया था रहमतुल्लाह अलैह के लिए शायद मदारिस में पढ़ाते थे ऋषि वापसी होती थी तो एक आदमी ने रुका दिया और उसने कहा हजरत ये मुजर्रद इसमें रात अल्लाह 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 इसका कोई फायदा नहीं और ये समझ में नहीं आता इसलिए कि लफ्ज अल्लाह को क्या फायदा है कोई खबर हो रही है या तो कोई खबर हो ना कि अल्लाह एक है तो कुछ फायदा नजर आता एक नाम दिए जाना अल्लाह 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 इसका क्या फायदा है और फिर उससे सारे इतराजात की हजरत की खिदमत में पेश कर दिए तो हजरत रहमतुल्लाह ने फरमाया इस बच्चे को रख लो किसी से कहा आपने कानून करना शेख जब आएंगे तो उनके सामने पेश करना शेख लजीज साहब रहमतुल्लाह एक दिन तशरीफ ले आए तो हजरत ने बच्चा अपनी जेब से निकाल के दिया अपना हजरत ये है इसका राज कि आदमी को पेश आए वो कहता है मेरी समझ में नहीं आता कि सिर्फ अल्लाह का करने का क्या फायदा है कोई खबर नहीं है कुछ और नहीं है इसका तो शेख रहमतुल्लाह ने सारे एतराजात भेजे सस्ती की नजर से और इसका राज क्या है कहां से है ये तो इतने कईम ने प्लान का लिखा है बस गुब्बारे से हवा निकल गई और उस आदमी को उठना है उठने की हिम्मत नहीं रही इतना शर्मिंदा बस शेख ने इसका कहकर चुप कर दिया इसके कहां से इतराज आते ये इतने कई हमने प्लान कर ये हुआ करता है कि दूसरों की तहकीकात को अपने नाम से पेश करने के नतीजे जब जब अधेर ये चीजें खुल के ही जाती हैं कभी ना कभी ये सामने आ ही जाती हैं इसलिए बहुत से ऐसे मिलेंगे जो हनफी फुकहा के खिलाफ जब उनके दलाइल देखो तो वो सारे वही हैं जो शाफियों ने लिखे हैं और कई इमाम मालिक रहमतुल्लाह के खिलाफ भी बोलते हैं यदि इमाम मालिक रहमतुल्लाह जुल्म ज्यादती करती माज़ अल्लाह और उनके यहां देखो तो वही दलाइल हैं जो हनफियों ने कहीं दिए हुए होते हैं तो इस तरह की गुमराहियां फैलती हैं इसी तरह ऐसे तशरीह जो अकायद लाए हैं इनमें से बहुत से अकायद ऐसी हैं बहुत सी चीजें कि अगर आप मुतकद्दमीन में चले जाएं ये नहीं है कि हम खाम पाशिया पे कोई दर्द और ऐसी चीज कर रहे हैं उनमें बहुत सी चीजें ऐसी हैं जो असलन यहूदियों से ली गई 12 चीजें का ईमान ने लिखी और उसने कहा यह सारी वो चीजें हैं जो यहूदियों में थी और इस्लाम के इब्तदाई दौर में यहूदियों ने इस्लाम में इसे दाखिल किया है मुसलमानों के नाम से दाखिल किया है ये सारे का सारा ताना बाना यहूदियत है वहां से निकल करके आए हैं इसीलिए इतने तहमिया रहमतुल्लाह इस बात को समझ गए थे ना उन्होंने एक जगह लफ्ज चार पांच ही लिखे हैं लेकिन कमाल की बात लिखी है उन्होंने कहा शरीयत क्या है हर कदम यहूदियत बल इस्लाम यहूदियों की साजिश है इस्लाम के खिलाफ वहां ये था कि एक एक मिसाल दे देता हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम और हजरत मूसा अलैहि सलाम वहां से चला भाई से हारून थे और से हारून को खिलाफत मिलने की वो होना था यहां रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचाजा भाई हजरत अली थे अली को खिलाफत मिलनी चाहिए चचाजा भाई को खिलाफत क्यों नहीं मिली अबू बकर रजी अल्लाह को क्यों मिली एक मिसाल है ऐसी अच्छा ताबूत से सकीना निकलता है इश्तहार देखते रहते हो ना गलियों में मोहल्लों में ताबूत सकीना बरामद होगा ताबूत सकीना ये ताबूत सकीना कभी किसी से पूछिए चीज क्या है ठीक ये चीज यहूदियों के हाथ थी और उनका ईमान और अकीदा अब भी है यहूदियों का यहूदियों की जितनी खानकाहें हैं इसराइल में उनके बड़े बड़े मशाइल वो अपने तरीके के मुताबिक फाइलों में यहूदियों में जो पैगंबरों के दर्जे का चुनका आदमी था माज अल्लाह जिसको ये मानते थे फाइलो 2000 साल पहले था जिन लोगों ने फाइलो का फलसफा और ये चीजें पढ़ी हैं
उस फल्सफे को उसने तरकीब इस तरह किया था कि अब तक यहूदियों की खानदानों में जो दरवेश और उनके राज रहते हैं वो उसी पे चलते हैं और फायदा ने जितनी चीजें लिखी हैं उसी के जरिए वो समझते हैं कि हमें निर्वाण निजात हासिल हो गई अल्लाह की दात तक पहुंच गए इसलिए इनमें ये जो था ना सतनौला अल्लाह ने फारस से लिखा इकबाल को अगर आप पढ़ें तो इस सतनौला को कुछ कुछ हकीकत का इदराक हुआ अल्लाह जाने से कैसे हुआ था ये तहकीक है कोई मुसलमान शायद कभी करे मगर इसे कुछ कुछ खबर मिल गई थी अल्लाह का आलम की जात और सिफात के मुताबिक इसी से अपने फलसफे में यही चीजें की हैं यहूदियों का अब भी जितनी खानपानी है उन सब में यही बातें चलती हैं फायदे की हुई चीजें वो चीजें लाए उनके हाथ ये मुस्तकिल एक अकीदा है इसी का उसे सकीना था रिश्तियात समझाते हैं कुरान में भी जिक्र आया अल्लाह का आलम ने फरमाया ताबूत के मसले में हजरत दाऊद अलैहिस्सलाम जब बच्चे थे वो पहला शख्स है दाऊद अलैहिस्सलाम जहां अल्लाह ने नबूवत और यहूदियों की हुकूमत को जमा कर दिया उससे पहले यहूदियों के पास हुकूमत थी उसमें अल्लाह ताला ने बताया है कि तुम्हारे पास जब ताबूत आएगा इसमें सकीना है खुदा की तरफ से सुकून की चीजें हैं तुम कामयाब हो जाओगे वो ताबूत सकीना गया कहां जिस तरह हमारा ये अकीदा है कि सारे तरफ सलाम आएंगे और इस पूरी कायनात पर अल्लाह का दीन गालिब हो जाएगा यहूदियों का ये अकीदा है कि जिस दिन हमें ताबूत सकीना मिल गया ना उस दिन हम तमाम दुनिया पे गालिब आ जाएंगे ये जो मस्जिद अक्सा की खुदाइयां होती रहती है ना उनके नजरिया तारीख ने बताया कि इसकी बुनियाद भी कहीं पे हजरत सुलेमान अलैहिस्सलाम ताबूत सकीना रखे थे ये उसे तलाश कर रहे हैं कि कहीं से ताबूत सकीना मिले और जिस दिन यहूदियों को ताबूत सकीना मिला ये पूरी दुनिया पे उस दिन छा जाएंगे इस तरह की बहुत सी चीजें आपको मिलेगी जो यहाँ और वहां बदले मुश्तरक हैं और ये दलील है इसकी जो हमने आपसे अर्ज किया कि ये फितने इसी तरह उभरते हैं अब आखिरी चीज दे लो शाह रहमतुल्लाह मुतजिला का था शाह रहमतुल्लाह को क्या पता था कि उनकी वफात पर भी 50-60 बरस ही गुजरेंगे तो एक नया मुतजिली पैदा हो जाएगा वो मुतजिली जो अब पैदा हुए और बच्चे शरीर में रेतजाल को दोबारा जिंदा करने वाले और हर बात को अकल की कसर दीवार पर रखने वाले और हर बात को अकल 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 और उस दुनिया पर इंकार करने वाले वो खैर से सबसे पहले आदमी खुद रही है सैयद अहमद खान साहब ने इस फितने को जिंदा किया और इस फितने को उन्होंने वो हवा दी वो अर्ज दिया कमान पर पहुंचा दिया उन्होंने हर वो चीज लिखी जो उनकी अकल में नहीं आती थी आप लोग सैयद को पढ़ें अफसोस इस बात का है कि सैयद को लोग पढ़ते हैं नहीं और खाम खाम मौलवियों पर एतराज कर रहे हैं कि मौलवी सैयद के पीछे पड़ गए मौलवी अरे नहीं हम कब पढ़ गए हमने क्या गुनाह कर लिया उस जमाने में आज से 125 साल पहले 150 साल पहले मुसलमान हमसे अच्छे थे सर सैयद की चीजें जब लोगों में आती थी लोग कांप उठते थे और कहते थे कि ये चीज इस्लाम नहीं है इसीलिए 17 जिल्दों में सर सैयद के वो छपे हैं मकालात सर सैयद वो 17 जिल्दें पढ़े पढ़ते हैं नहीं असल फर्क ये है ना मौलवी पढ़ते हैं ना ही मिस्टर पढ़ते हैं कोई नहीं पढ़ता कोई नहीं पढ़ता इतनी तकलीफ दे खबर है इसलिए आदमी चाहेगा उस सैयद की 17 जिल्दों को पढ़ो तो पढ़ के दिल परेशान होता है कि जानता जी शख्स के अकाइन थे और ये कौम के मुजद्दिद थे और ये कौम की रहनुमाई करते रहे ऐसी अचानक आज ख्याल आया कि आपको 2-3 ही बातें सुना दें सर सैयद की 17 जिल्दों में वो छपी हैं वो आप पढ़ें और 2 जिल्दों में आप करके उनके मकतूबात छपे हैं 19 जिल्दें और इन 19 जिल्दों को कितनी मरतबा पढ़ा है कि आप तय करें सिर्फ इसलिए कि हम ऐसे ना हो कि अल्लाह के यहाँ कोई इस्तेदारी नहीं है मियाँ इल्मी तनकीद इल्म की बात से भी किसी के मुतल्लिक ऐसा इल्जाम लगाना जिसने ना किया हो अल्लाह के यहाँ बंदा पकड़ा जाए आदमी अपनी गुफ्तार पे भी और आदमी अपनी तहरीर पे भी पकड़ा जाएगा ये सर सैयद लिखते हैं इसलिए जो 3 चीजें हम आपको उनकी सुना देते हैं ये उस जमाने की बातें हैं जब मुसलमानों में ज्यादा दीन मसला ये पेश आया कि ईसा अलैहिस्सलाम ये बगैर बाप के पैदा हुए सर सैयद तो इसका इनकार करना था क्योंकि बड़ी मुश्किल थी अब वो किस किस को कहते हैं कि ये तुम्हारे इस्लाम में उन्होंने कहा इस्लाम के चेहरे पे बहुत बड़ा दाग है कि अकल में आता नहीं तो कोई बाप के बगैर पैदा हो इनकार कैसे किया
ये देखिए वो खुद लिखते हैं जो कुछ हो सुनते हैं बहुत सी चीजें ऐसी हैं जो हमारी अकल में भी नहीं आती हम कई मरतबा अमेरिका में अगर क्रिसमस आया ये चीजें तो बाप बड़े संजीदा लोग हमने उनसे पूछा कि क्या आप ये तहकीक कर सकते हैं कि जमाने में मौसम कितने अर्से के बाद बदल जाता है उन्होंने कहा इसकी तहकीक तो हो सकती है हमने कहा मतलब अफ्रीका में गर्मी पड़ती है ऑस्ट्रेलिया का जिस जमाने में दुनिया में शदीद सर्दी पड़ी होती है वहां गर्मी पड़ती है और जून जुलाई में जब दुनिया में गर्मी होती है तो वहां सर्दी होती होगी ये मौसम कितने अर्से के बाद उन्होंने कहा हजारों साल से मौसम ऐसे ही है हमने कहा अगर हजारों साल से ऐसे ही हैं और आप इसकी तहकीक कर सकते हैं तो कभी आप ये भी तहकीक कर सकते हैं कि शाम का मौसम कितने अर्से में तब्दील होता है इस लंबे सवाल जवाब के बावजूद कंगा उनका कहना क्या चाहते हैं मैं क्या कहना ये चाहता हूं कि 2000 साल पहले हजरत ईसा अलैहिस्सलाम पैदा हुए शाम में पैदा हुए ये आप ही मानते हैं तो उस वक्त शाम में ये हर जगह आया है कि जब वो पैदा हुए तो अल्लाह ताला ने मरियम से कहा कि आप पकी हुई खजूरें खाएं और खजूर हमेशा गर्मी में पकती है शाम में दिसंबर में खजूर पकी और मरियम ने खाई ये कैसे हो गया तो आप 25 दिसंबर को मनाते हैं ना तो 25 दिसंबर आज से 2000 साल पहले शाम में शदीद गर्मी पड़ती थी और खजूरें पक जाती थी हदीस के अलग आला ने कहा तो इसका जवाब बना नहीं सोचते रहे हमने कहा तुम भी असल से काम लो कि कभी दुनिया में ऐसे भी हुआ है कि दिसंबर की शदीद सर्दी जो शाम में पड़ती है इसमें खजूरें पकने लगे और ईसा अलैहिस्सलाम इस मौसम में पैदा हुआ करें एक ने बड़ी अच्छी बात की उसने कहा कि ओ मैन ये सब की सब चीजें जो है ना ये सब ट्रिक्स हैं चर्च की और ये सारी हमारी दीन की ऐसी फजूल बातें हैं हम इन पर बिलीव नहीं करते ये तो हमारा नेशनल इवेंट है मैंने कहा ये ठीक है तो मरतबा मनाओ हम भी तो कहते हैं असल से काम लो सर सैयद मुसीबत ये पड़ गई अब कहते हैं सर सैयद के खिलाफ हम कहते हैं तुम पढ़ो सर सैयद को क्यों नहीं पढ़ते अपने घर से काम करके आओ घर का काम करते नहीं और दूसरों पे चढ़ाई सर सैयद के जमाने में एक मौलवी साहब थे मौलवी अहमद बाबा मखदूमी और ये थे कश्मीरी शेख थे बहुत से मुरीद थे उनके और उनके जमाने में एक और गुजरात के मौलाना इमामुद्दीन थे ये वहां इमामुद्दीन जो थे ना इमामुद्दीन गुजराती बड़े काबिल आदमी थे उनको भी ये शौक कहीं से हो गया थे वो बहरहाल लिखते पड़े उनको भी शौक हुआ कि जैसे ईसा अलैहिस्सलाम के मुताबिक ये तहकीक करें कि वो बगैर बाप के कैसे हो सकते थे उनका भी कोई बाप था तो सर सैयद ने कहा तुम अपना मवाद मेरे पास भेज दो मैं इसे साबित कर दूंगा बस फिर उसके बाद वो बिहारी लाल ने सर सैयद का फ्रॉड कर दिया उनका इंतकाल हो गया उस सिलसिले में ये देखो पैराग्राफ क्या लिखते हैं فرماتے ہیں اب ईसा अलैहिस्सलाम جناب مخدومی یہ مکتوبات سر سید کی پہلی جلد ہے ڈاکٹر سر سید احمد خان لکھا ہوا ہے اس کی صفحہ 30 پہ عبارت دیکھو فرماتے ہیں ईसा अलैहिस्सलाम تمام لوگوں میں ابن مریم کر کے مشہور تھے اس زمانے میں مشہور یہی تھا ابن مریم اس شہرت کے اعتبار سے قرآن مجید میں بھی ان کے ابن مریم سے تعبیر کیا گیا ہے بہت سے لوگ اسی طرح اپنی ماں کے نام سے مشہور ہوئے ہیں بس قرآن مجید میں جس طرح اس میں مریم کہا گیا ہے برم بے والدتی بھی کہا ہے برم بے والدتی یعنی عیسیٰ علیہ السلام نے کہا کہ میں اپنی والدہ کا خدمت گزار ہوں اللہ نے میری یہ ڈیوٹی لگائی یہ آیت خود بتاتی ہے عیسیٰ علیہ السلام نے باپ کا ذکر نہیں کیا یہ طریقہ کہ برم بے والدتی ماں باپ دونوں کا یہ کہا بدرم بے والدتی میں اپنی ماں کا خدمت کرنے والا بچہ ہوں بندہ ہوں اللہ کا رسول ہوں سر سید کہتے ہیں اسی طرح جیسے وہ مشہور تھا اس طرح یہ بات ہی ہو گئی اس لفظ سے یہ سمجھنا کہ ان کا کوئی باپ نہیں تھا کسی طرح صحیح نہیں ہے کیا سادات کو جو بنی فاطمہ کر کے مشہور ہیں آپ ان باپ کا پیدا ہوا خیال کرتے دینا ہے دلی کہ سارے سادات کو جو بنی فاطمہ کہتے ہو تو ان کو کوئی باپ نہیں چاہیے اسی طرح سے عیسیٰ علیہ السلام ان کو کوئی باپ تھا یہ انہیں کی تحریک ایک اور جگہ دیکھو کمال کیا ہے کیا کہیں یہ یہ بھی مسلم ہے کہ قرآن مجید بے لفظ ہی حضرت صلی اللہ علیہ وسلم کے قلب پر نازل ہوا ہے یا وحی کیا گیا ہے. یعنی یہ طے شدہ بات ہے کہ قرآن کریم جو ہے اس کا ایک ایک لفظ حضور اکرم صلی اللہ علیہ وسلم کے دل پر نازل ہوا ہے یا وحی آ گیا. ٹھیک ہے جی, خود یہ تقدیم کیا جائے کہ جبریل نے امین فرشتے نے حضرت صلی اللہ علیہ وسلم تک پہنچایا ہے, جیسا کہ مذہب عام علماء اسلام کا ہے. اسلام کے عام علماء جو ہیں ان کا مذہب یہی ہے کہ قرآن کریم اس کا ایک ایک لفظ حضور اکرم صلی اللہ علیہ وسلم کے قلب مبارک پر جبریل امین لے جائیں. فرماتے ہیں کہ حلقہ نبوت نے جروح الامین سے تعقیب کیا گیا ہے, حضرت صلی اللہ علیہ وسلم کے قلب پر القاء کیا ہے جیسا کہ میرا خاص مذہب ہے. یعنی میرا خاص مذہب یہ ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کے اندر جو ذہانت تھی, جو ملکہ کا ہی نبوت کا جو نیچرلی اللہ نے ان میں چیزیں رکھی ہوئی تھیں, وہ اتنی بڑی کہ انہوں نے اندر ہی اندر رسول اللہ صلی اللہ علیہ وسلم کے دل پر وحی کا الہام شروع کر دیا, اور وہ جو چیز تھی جو الہام کر رہی تھی اس کو روح الامین کہتے تھے. خارج میں جبریل امین وغیرہ کچھ نہیں تھے, پورا قرآن پڑ گیا یہاں پڑا. سوچو تو یہ پڑھاتے تھے سر سید مرحوم, اور یہ تھا علی گڑھ. ظلم نہیں, یہ بھی مسلم ہے کہ قرآن مجید بلکہ حضرت صلی اللہ علیہ وسلم قلب پر نازل ہوا ہے یا وحی کیا گیا. خیر یہ تسلیم کر کیا جائے کہ جبریل فرشتے نے حضرت صلی اللہ علیہ وسلم تک پہنچایا, جیسا کہ مذہب عام علماء اسلام کا. اچھا صاحب, یہ تو عام علماء اسلام ہوئے, خاص علماء کا کیا مذہب ہے؟ ملکہ نبوت نے جو روح الامین سے تعبیر کیا گیا, یعنی ملکہ نبوت اس کا نام روح الامین ہے, حضرت صلی اللہ علیہ وسلم کے قلب پر القاء کیا ہے, اندر ہی اندر رسول اللہ صلی اللہ علیہ وسلم کے نبوت کا ایک جذبہ پیدا ہوا, جوش ملکہ پیدا ہوا, اور اس ملکہ نے حضور اکرم صلی اللہ علیہ وسلم کے دل پہ قرآن کو نازل کر دیا, القاء کر دیا. یہ ہے قرآن. یہی چیز ایک علاج نے رشتے کی ایسے, اور کسی کے قریب قریب کی چیزیں مختلف فلاسفہ نے بھی کی ہیں. سر سید اپنے پاس میں نہیں گیا, یہ قرآن فلسفی یہ کہتے تھے. قرآن کی اتھینٹیسٹی کیا ہے؟ کون کہتا ہے کہ قرآن جبریل امین نے نازل کیا؟ اب اس کو پڑھ کے اگر علی گڑھ والے یہ کہتے تھے کہ بھائی نہیں تھی فرشتے نہیں تھے, تو ٹھیک کہتے تھے, جو کچھ نے تعلیم دی گئی تھی وہ یہی دی گئی. دو جگہ یہ بیسیوں ہیں, سینکڑوں جگہیں ایسی ہیں. میں تو ایسی ہی دو چار جگہیں آپ کو سنا رہا ہوں. فرماتے ہیں کہ میں نے وہابیوں کی تین قسمیں قرار دی ہیں, ایک صرف وہابی, نمبر دو دوسرے وہابی اور کریلا, نمبر تین تیسرا وہابی کریلا اور نیم چڑھا. کریلا نیم چڑھا تو مشہور ہی ہے. میں اپنے سے ہی تیسری قسم میں قرار دیتا ہوں, یعنی میں ایسا وہابی ہوں جو کریلا نیم چڑھا. اچھا صاحب, اور وجود حق 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 جو میرے نزدیک ہو اس کے بیان کرنے میں ذرہ برابر دریغ نہیں کرتا, اور میں سمجھتا ہوں کہ اول تھی اسلام بالکل جو کچھ ہو سکتا سمجھتے تھے نا حق اسے ہی لکھا ہے. بالکل ٹھیک فرمایا. اگر حضرت ابراہیم علیہ السلام کی اس قسم کے خیالات ہوتے تو ممکن نہ تھا کہ ان کی زبان سے انی وجہ تو وجہ للذی خلق السماوات والارض نکلتا, اور ہمارے دادا حضور اکرم سے ہمارے حاجی محمد رسول اللہ صلی اللہ علیہ وسلم کو ایسے خیالات ہوتے تو امکان نہ تھا کہ ہزاروں دشمنوں کے رہتے. اچھا, یہ تو ساری انہوں نے بیٹھ ایک اور مسئلے دی کیا. کہتے ہیں غر عرض یہ کیا ہے کہ کسی خیال سے حق بات کو ظاہر نہ کرنا, گو وہ کیسی اپناؤ ٹھیک نہیں. یعنی جسے آپ حق سمجھتے ہیں اسے ضرور آپ لکھیں. یہ دلیل ہے اس کی کہ جو کچھ انہوں نے لکھا ہے باقاعدہ ہوش و حواس لکھا ہے, وہ کوئی کھو نہیں گئے تھے. جناب مولوی نذیر سید نذیر حسین صاحب دہلوی کو میں نے نیم چڑھا وہابی بنایا. اور نذیر حسین صاحب جو ہیں یہ اہل حدیث حضرات کے جد امجد ہیں, بشرطے کہ انہیں مانے, اور اہل حدیث حضرات کی ابتدا ماں سیدھی سر سید کہتے ہیں کہ میں نے انہیں وہابی نیم چڑھا بنایا ہے. وہ نماز میں رفع یدین نہیں کرتے تھے, مگر جس کو سنت خدا جانتے تھے میں نے عرض کیا कि मौलाना निहायत अफसोस है कि जिस बात को आप नेक जानते हैं लोगों के ख्याल से उसको नहीं करते जनाबे मंजू मेरे पास तशरीफ लाए थे सब ये जब ये गुफ्तगू हुई तो मैंने सुना मेरे पास से उठकर वो जामे मस्जिद दिल्ली में जामे मस्जिद में असर की नमाज पढ़ने गए और उस वक्त से रवैया बयान करने लगे वो उन पर लोगों ने बहुत हमले किए मगर कलिमतुल हक हमेशा ही कलिमतुल हक है अस्सलाम वालेकुम कहां से आ गई ये चीजें वो खुद फरमाते हैं कि मैंने ही नींद चढ़ाया है मौलाना नजीब का एक और मसला भी देखिए चिढ़ किस चीज से थी नफरत किस चीज से थी इससे तो उलमा मुखालफत करते थे क्या आप जो बातें कहते हैं ये ठीक नहीं है जन्नत और जहन्नम का इंकार होता है रिश्तों का इंकार होता है कुरान का इंकार होता है फिर भी आप क्यों ऐसी बातें करते हैं तो आगे देखो फिर इसके जवाब के क्या फरमाते हैं फरमाते हैं जिंदा मौलवियों और फिर तकदीस वायदों का तो जानी दुश्मन और गुज़श्ता मौलवियों से सिवाय चंद के रंजीदा ये मौलवियों को जानी दुश्मन क्या बंटवारा करना था जाएगा आपको अली गढ़ में क्या सीख थी इसीलिए दुश्मनी थी कि वो इनके इन गुमराहकुन इन गुमराहकुन चीजों पर तनकीद करते थे कहते थे ये ना करें हलवा बाकी नानोजी रहमतुल्लाह की तस्कियतुल अकायद पढ़ें और सैयद की जो हजरत नानोजी रहमतुल्लाह से तफ़सीर हुई है बुनियाद भी बनती है तो कहते हैं मैं तो मौलवियों का जानी जिसमें हूँ इसी वजह से अलीगढ़ में जरा कि कुत्ते के गले में रस्सी डाल के लड़के जीतते थे और छुट्टे मारते थे पीछे से और कुत्ता जब जीतता था तो कहते अरे मौलवी छुप कर वाणी रखने वाला बुनियाद जब किसका हो जो बुनियाद रखने वाला है जब वो इन ख्याल को लिखे अपनी किताबों में और उस वक्त मुसलमान जो भी थे अलीगढ़ वाले पढ़ते थे इसमें कोई शुबा नहीं अलीगढ़ में अक्सर लोग पढ़ते थे चाटते थे किताबों को सर सैयद ने उस तबके को चुना हुआ था जो तबका बड़ा था नवाबों की औलादे थी बड़े बड़े सरकारी लोग थे और पढ़ते लिखते वाकई थे तो सर सैयद ने उनको जो ये तालीम दी थी ना सर सैयद कहते हैं कि मैं मौलवियों का जानी दुश्मन और गुज़श्ता मौलवियों से सिवाय चंद के किसी को सिवाय चंद के लिखने और किताब तस्दीक करने और किसी बात की तहकीक करने का मुतलक तरीका ना अच्छा था सिर्फ जंगल में से फली और बुरी सूखी और गीली लकड़ियां चुनने वाले थे खुदा उन पर रहम करे और उनकी तकलीफ करने वाले अंधों को खुदा हिदायत करे मौलवी मौलवी ऐसे थे और जो उनके पीछे चलते रहे वो अंधे थे और इतनी चीज किसी ने नहीं पहचानी सच अच्छा मगर मैं सच कहता हूं कि जिस कदर नुकसान इस्लाम को तकलीफ ने पहुंचाया है इतना किसी चीज ने नहीं पहुंचाया ये है वो आजादी और बेरारवी जिसका तस्यत दस्त देते रहे बताते रहे कहते हैं कि जितना नुकसान इस्लाम को तकलीफ ने पहुंचाया इतना किसी चीज ने नहीं पहुंचाया हम क्या कहते हैं तकलीफ को छोड़ दो बिल्कुल तकलीफ को छोड़ो और किताब सुन्नत उठाओ और नए नए मसाइल लिखना शुरू करो कि 12-15 साल का बच्चा जब जवान हो जाए तो लिखत से पहले तो तहकीक करेगा कि गसल कैसे करना है जब इसकी समझ में आ जाए तो ना हाल फिर एक एक चीज से तहकीक शुरू करो इसी की तकलीफ तो करनी नहीं तकलीफ वाले तो अंधे होते हैं बिलाशुबा हमने उलमा को इससे यहूद और नसारा के अरबाब मिन दून अल्लाह समझ लिया है खुदा इस गुनाह से सब मुसलमानों को बचावे आमीन और मेरे दोस्तों को मौली मैदी अली मेरे प्यारे दोस्त को सबसे पहले आमीन सुम्मा आमीन सुम्मा ये खुद ही तहरीफ फरमा रहे हैं सर सैयद कोई एक बात हो तो बंदा कहे हम ऐसे ही नहीं उनको बुरा कहते हम ऐसे ही नहीं कहते कि मौतजिला को जन्म देने वाली ये शख्सियत थी 17 चीजें हैं और हर जिल्द में 10-10 अगर भी अगर तुम देखना शुरू करना 10-10 ऐसी चीजें भी तुम्हें बेशुमार चीजें मिल जाए मकतूबात भी लिखते हैं जिल्द में क्या अगर अल्लाह ने जिंदगी दी तो मैं ये साबित करूंगा कि तौरात इंजील और कुरान एक ही चीज इन्ना अल्लाह से इन्ना इलैहि तो अल्लाह की हिम्मत थी कि जल्दी चल बसे उन्होंने कहा मैं ये साबित करके दिखाऊंगा कि कुरान इंजील और ये एक ही चीज सर सैयद पहला आदमी है जिसने हदीस पर वार किया और उसने कहा कि जितनी रिवायातें ऐसी हैं वैसी हैं ये है वो और फिर उसने कहा कि देखो रजम जो है शादीशुदा और तो औरत अगर किसी गलती के मुस्तकिम हो बदकारी के तो उन्हें रजम किया जाए उसके बाद कुरान से साबित नहीं है बस ये शोशा छोड़ दिया उलमा ने उसने कहा कि हदीस से साबित है कहा कि मैं भी मानता हूं कि हदीस से साबित है पर जब ये तुम कहो तो कुरान से साबित नहीं है जब कुरान पर बात चली गई है तो वाकई कुरान से साबित नहीं है और हदीस है तो हदीस को तो इनकार पहले ही कर चुके
इसका असर क्या पड़ा बड़े शरीर पे, बड़े शरीर पे इसका असर ये पड़ा कि सैयद के पास जो लोग गए हैं उनमें शिर्की नौमानी थी, उनमें बड़े बड़े लोग थे जिन्होंने वहां पढ़ा। ये मौसमी भी थे ना बुनियादी तौर पर सैयद, तो जो चीज अकल में नहीं आई उसे खत्म कर दो। हाजी ने जिनकी सवाने लिखी है उसे आप पढ़ें, सैयद सलमान हज़री रहमतुल्लाह ने लिखा है उसे पढ़ें। ये पूरी एक सदी यानी 1870 से लेकर 1960 तक 1970 तक सैयद के अलीगढ़ के लोगों का असर हमारे मुल्क में रहा। अय्यूब खान, इनके बड़े, उनके हम मंसर, पाकिस्तान के कितने फैक्ट्री, ये सब अलीगढ़ के पड़े हुए थे। ये क्यों ना इस्लाम पर तंकीद करते, इन्हें इस्लाम को चाहिए था जो उनकी अकल के मुताबिक होता, इस्लाम वो नहीं चाहिए था जो किताब सुन्नत के मुताबिक होता। इसीलिए तो मुशर्रफ ने कहा मेरे वालिद से सैयद के शागिर्द थे, वहां के पढ़े हुए थे, अलीगढ़ के शागिर्द थे, और काश जिंदा होते और सदर मुमलिकत रो पड़े कि काश उनके बेटे के यजीदियत देखते कि ये यजीद कैसा पैदा किया है। ये सब एक ही चीज है, शिबली शिबली नौमानी पर इसका असर पड़ा। नतीजा उसका यह निकला कि अल्लामा शिबली नौमानी ने तहकीक की रॉ में कैसे अपने आप को बहा के कई चीजों का इनकार कर दिया जो सब लोग लिखते चले आए। एक बार आपको उसकी सुनाते हैं या देख रहे थे हमारे पास किताब नहीं थी, यहां मिलते हजूर अकबर सल्लल्लाहु अलैहि वसल्लम बदर में क्यों निकले। जितने पुराने उलमाए सब लिखते चले आए हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बदर में लड़ने के लिए नहीं निकले थे। काफिला था, चारा था, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को पता था कि अगर ये काफिला चला गया तो मुआशी तौर पर कुरैश इतने मजबूत हो जाएंगे कि उठ उठ के मुसलमानों पर हमले करेंगे, पैसा मिलेगा असले आजमाएंगे। जब हुदैबिया में आए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो आपने कहा इन कुरैश को क्या हो गया, जंगों ने इन्हें कंगला कर दिया है, कंगाल हो गए हैं, पाके तक पहुंच गए हैं, और फिर भी इनको लड़ाई का शौक है। इसका मतलब है कि मईशत इकॉनमी किसी भी कौम को लड़ाने के लिए अपने तैयार करने के लिए रीढ़ की हड्डी रखती है। हजूर एक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया काफले को खत्म करना है, इसको लूटना है, ताकि कुरैश के पास पैसा न पहुंचे, तो करना भी अपने आप याद करके हमारे आएंगे। शिबली ने सारी तारीफ और सीरत को रद्द करके ये लिखा, और इसीलिए वो कहते हैं कि देखिए अब उनकी बात पढ़ी सुनिए। मैं इस बात से खूब वाकिफों के तारीफ और महकमे अदालत में फर्क किया। मुझको मालूम है कि तारीफ का अंदाज बयान मुकदमा दीवानी या फौजदारी के फैसले लिखने से मुख्तलिफ है। मैं इसको भी तस्लीम करता हूं कि मेरा मनसब वाकया निगारी है, फैसला नहीं। इस बात का मुझको मुतलिक खौफ नहीं कि इस फैसले में आम मौर्रखीन और रबाबिक्तियर मेरे हरीफे मुकाबिल हैं। ये है फितरत, कहते हैं मुझे बिल्कुल डर नहीं है कि मैं जो अब लिखने लगा हूं आम मौर्रखीन और अरबाब सैयद सीरत लिखने वाले सारे लोग मेरे मुखालिफ हैं, मुझे कोई खौफ नहीं। क्यों खौफ नहीं? इसलिए कि सर सैयद ने यह राह दिखाई हुई, सारी सीरत और तारीख की किताबें इस तरह हैं। इन्होंने सबसे पहले इस बात की बुनियाद रखी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बदर में निकले हैं लड़ने के लिए, लड़ाई के लिए। अब जो आई है अलीगढ़ से किताब, अल्लाह जजाए खैर एक मुसन्नत है और सुना है जवान है, उन्होंने सर सैयद पर इस पेशिदगी का जब फैस किया है तो 25-27 गलतियां ऐसी बड़ी बड़ी उन्होंने लिखी हैं। उन्होंने कहा शिबली यहां पर ठोकर आ गया, उन्होंने एक ही चीज भी लिखी। नतीजा इसका यह निकला कि जब इन्होंने बुनियाद रखी ना कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम असल में गज़वा बदर में लड़ने के लिए निकले थे, ठीक यही चीज मौजूदगी साहब ने अपनी तस्दीक में ली, और यही वो चीज है जिसको डॉक्टर असरार साहब भी बयान करते हैं, और यही वो चीज है जो अमीन आसन इस्ताई साहब ने ली। कड़ियां क्यों मिलती हैं आपस में? सर सैयद ने अलीगढ़ में इसकी बुनियाद रखी कि हदीस का कोई हमें परवाह नहीं है, जो बात हमारी अकल में नहीं आती उसका इंकार कर दो, बल्कि फातिमा और ईसा अलैहिस्सलाम के वालिद का होना ना होना इन सारी बात, और हदीस का इंकार। उस हदीस के इंकार का असर यह पड़ा कि अलीगढ़ के जितने पढ़े लिखे लिखे हैं सब अदीब का इंकार करते थे अय्यूब खान खुद अलीगढ़ के पढ़े हुए थे जनरल अय्यूब खान के जितने फैक्ट्री दूसरे से सब अलीगढ़ के पढ़े हुए थे इन्होंने पाकिस्तान के आईडी कानून बनाए मुफ्ती अलाउद्दीन बिनौरी मुफ्ती वली हसन साहब रहमतुल्लाह मुफ्ती शफी साहब रहमतुल्लाह ने सर पीट के रह गए कि जालिमों ये कानून इस्लाम के खिलाफ हैं शरीयत के खिलाफ हैं विरासत का जो तुम कानून दे रहे हो ये किताब और सुन्नत के खिलाफ है उन्होंने कहा किताब और सुन्नत एक तरफ जो हमारी अकल में आता है वो और सैयद के वो अय्यूब खान ने आईडी कानून मुरद्दद करके कौम को दे दिए और हत्ता के जाउल हत्ता जैसे जो बड़े इस्लाम के दावे करते थे जब उन्होंने शरी अदालत बनाई तो शरी अदालत में उन्होंने लिखवाया कि शरी अदालत जो है वो आईडी कानून को नहीं छेड़ सकती क्यों कि जितनी तमाम से जंग पर कुछ हो रहा है अब जाकर कहीं आई है कि इन लोगों को काजी मुकर्र करो जो इनके फैसले करें शरीयत के मुताबिक और वो जो काजी कोर्ट हैं वो सुप्रीम कोर्ट और हाई कोर्ट की पाबंद नहीं होंगी अब जो बहस चल रही है सुप्रीम कोर्ट और हाई कोर्ट की पाबंद नहीं होंगी ज़ियाउल हक़ साहब ने इन आईडी कानून पर पहरा बिठा दिया कि उन्होंने कहा बिल्कुल आईडी कानून पर आपात नहीं कर सकते नतीजा उसका यह निकला कि जितने भी शरी अदालत के जज थे बशमूल मुआज़्ज़म इस्मानी साहब के बिल्कुल आईडी कानून को छेड़ नहीं सके इसलिए कि यह सब अय्यूब खान के दौर की लानत मुसलत हुई है अब दूसरी लानत आ गई हुकूक हिस्सा बिल अब ये देखो कब तक चलता है ये इस आदमी की तालीम का नतीजा है ऐसे इंकलाब आते हैं और ऐसे जब बड़े लोग बड़े अहदों पर पहुंच जाते हैं बड़े लोग यानी पढ़े लिखे तो फिर वो अपनी दर्शाओं के सबक नहीं भूलते इसीलिए अलीगढ़ से जब शिबली इधर आए हैं शिबली के असरात और भी पड़े शिबली के चिशादार भाई थे खानादार वहां अमीदुद्दीन फराई वहां फराई रहमतुल्लाह का खैर आकर के बहुत अच्छे हो गए थे मौलाना फराई के यहां भी अजीज के मामले में कुछ कमी थी फराई के यहां से जो पढ़ के निकले हैं वो थे अमीन हसन इफलाही साहब मौजूदी साहब ये सब मतलब दोस्त थे मौजूद साहब पढ़ के तो नहीं निकले लेकिन ये एक ही ग्रुप था पूरा उसका नतीजा क्या निकला उसका नतीजा ये निकला कि अमीन हसन इफलाही साहब जो थे जब इन्होंने इस माहौल को देखा हुआ था और वो हदीस का इंकार करने वाले थे सारे लोग तो अमीन हसन इफलाही साहब ने तफसीर लिखी है 9 जिल्दों में और इन 9 जिल्दों में शायद 100 अहादीस भी नहीं मिलेगी बुनियादी तौर पर हदीस से जुड़ी कि हदीस गलत हदीस गलत हदीस गलत माजम अमीन हसन इफलाही साहब का फिर वो दौर आया जब हम लाहौर में गए पढ़ने तो हम इनकी खिदमत में हाजिर हुए और उस दिन ये हौसला इमाम मालिक पढ़ा रहे थे पढ़ा के फारिग हुए तो वहां ने बहुत अच्छी तवाज़ो बड़ी देर बिठाए रखा चाय पिलाई बड़ी मोहब्बत से पेश आए ये इंसानी अखलाकियात बड़ा मुकाम था उनका और कहने लगे हमने पूछा कि इमाम ज़ोहरी के मुतल्लिक क्या ख्याल है ये जो तरसियत है लिखा ना मैं मौलवियों का जानी दुश्मन हूं ठीक ये अल्फाज उन्होंने मुझसे कहे कहने लगे ज़ोहरी इमाम ज़ोहरी ज़ोहरी की बात करते हो मैं तो उसका जानी दुश्मन हूं अगर वो मेरे जमाने में होता तो मैं उसको कत्ल कर देता सुभान अल्लाह इस आदमी ने 9 सहाबा-ए-किराम रज़ी अल्लाह अन्हु को देखा है और हदीस की कोई किताब ऐसी नहीं है बुखारी मुस्लिम कोई किताब ऐसी नहीं जाए इमाम साहब ज़ोहरी रहमतुल्लाह से जिक्र आए कि इतने जगह बैठे थे ज़ोहरी की किस हदीस में रवायत आई निकालो इनसे ये गलत है ये गलत है ये गलत है और इसीलिए फिर डॉक्टर साहब साहब से मैंने पूछा मैं इसलिए आपसे अर्ज कर रहा हूं कि मुमकिन है किसी जमाने में कोई बात सुने तो हम वो बात कहते हैं जो हमने खुद देखी हमने डॉक्टर साहब से पूछा कि डॉक्टर साहब तदब्बुर कुरान की पहली 4 जिल्दें आपके यहाँ छपी डॉक्टर साहब ने छपवाई थी फिर बाकी आपने छोड़ दी तो डॉक्टर साहब ने जो बहाव भी अर्ज कर उन्होंने कहा जब अमीन हसन इफलाही साहब ने हदीस का इंकार करना शुरू किया और फिर एक खास वाकया उन्होंने सुनाया वो वाकया भी आपको सुनाते उन्होंने कहा उसके बाद अमीन हसन साहब से मैंने कहा कि आपके हमारे रास्ते अलग हैं और फिर कहने लगे कि डॉक्टर साहब यही अल्फाज थे उन्होंने कहा अमीन हसन इफलाही साहब की आखिरी उम्र में तकरीबन वो हालत हो गई थी जो परवेज की हुई और परवेज तो फिर मुर्शद थे जनरल अय्यूब खान ये सब अधिकार का ताना बाना है अमीन हसन इफलाही साहब ने क्या किया अब ये भी सुन हदीस में अमीन हसन इफलाही साहब की जुबान भी सुनो और ये भी देखो कि ये लोग लिखते क्या हैं हज़रत मारिक रज़ी अल्लाह अन्हु एक सहाबी थे
سیدھی سادھی سی بات یہ ہے کہ ان سے ہو گیا ہو گیا گناہ اور رسول اللہ صلی اللہ علیہ وسلم نے رجم کا حکم دے دیا پتھر پڑے اور ختم ہو گئے. روایات میں آیا ہے رسول اللہ صلی اللہ علیہ وسلم نے جنازہ پڑھایا اور یہ بھی آیا نہیں پڑھایا دونوں ہم کہتے ہیں پڑھایا تھا. اور نبی کریم صلی اللہ علیہ وسلم نے مارث کے متعلق کہا کہ پتھر کھا کر جو اس کی شہادت ہو گئی ہے اللہ کی قسم اگر پورے اہل مدینہ پر پورے مدینہ منورہ کی آبادی نے یہ گناہ کیا ہوتا اور اس کی توبہ خاص طور پر ان گناہ گاروں میں تقسیم کی جاتی تو اللہ سب کو معاف کر دے. اور رسول اللہ صلی اللہ علیہ وسلم فرمایا ہے کہ مارث کو میں نے دیکھا جنت کی نہروں میں غوطے لگاتا. یہ سب چیزیں آج اس میں آئی ان کو بھی سن لو. حدیث کا انکار کرنا ہے نا تو اب وہ کیا کہتے ہیں میں ان روایات کو ترجیح دیتا ہوں جن سے اس کا وہ کردار سامنے آتا ہے جس کی بنا پر یہ مشترک رجم ٹھہرا. معلوم ہوتا روایات سے معلوم ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم اور آپ کے صحابہ رضی اللہ کسی غزوے کے لیے نکلتے تھے تو یہ چپکے سے دبک کے بیٹھ رہتا اور مردوں کی عدم موجودگی سے فائدہ اٹھا کر شریف بہوؤں بیٹیوں کا تعاقب کرتا. بعض روایات سے اس تعاقب کی نوعیت بھی معلوم ہوتی ہے کہ ایسے تعاقب کرتا ہے جس طرح بکرا بکریوں کا کرتا ہے. آدر صلی اللہ علیہ وسلم کو اس کی شرارتوں کی رپورٹ ملتی رہتی لیکن چونکہ کسی سریس قانون کی گرفت میں یہ نہیں آیا تھا اس وجہ سے آپ نے کوئی اقدام نہیں کیا. بالآخر یہ قانون کی گرفت میں آ گیا آپ نے اس کو بلوا کر نہایت سیکھے انداز میں پوچھ گچھ کی. وہ تاڑ گیا کہ عباس زبانیں سے نہیں چھپ سکتی. اس نے اپنے جرم کا اقرار کیا. جب یہ اقرار کر لیا تو آپ نے اس کے رجم کا حکم دے دیا اس کی نماز جنازہ نہیں پڑھا. بہت سے لوگوں نے یہ کہا کہ اس شخص کی شامت نے اسے کا پیچھا کیا یہاں تک کہ اپنے کیفرے کردار کو پہنچ گیا. اگرچہ نبی کریم صلی اللہ علیہ وسلم نے رجم کے بعد اس کے بارے میں لوگوں کو کف لسان کی ہدایت فرمائی. رسول اللہ صلی اللہ علیہ وسلم نے ہدایت کیا فرمائی بھی وہ حدیث نہیں تھی. صحابہ رضی اللہ عنہ سے کسی نے کہہ دیا کہ کیسی موت مرا. چلے یہ کریم صلی اللہ علیہ وسلم ایک دن گزر رہے تھے بڑا ہوا گدا پڑا تھا تو آپ نے سنا اس کو کھاؤ. تو لوگ پریشان ہو گئے. آپ نے فرمایا کہ تب تم نے اس کے متعلق کہا تھا نا کہ کیسی موت مرا ہے وہ اس سے بدتر گناہ تھا جو تم نے کل کیا تھا. اللہ کی قسم میں اسے دیکھ رہا ہوں وہ جنت کی نہروں میں غوطے لگا رہا ہے. یہ رسول اللہ صلی اللہ علیہ وسلم نے منع کر دیا نا. اگر وہ شخص اس کردار کا تھا اور واقعی ایسا تھا تو پھر کیا ہوا اس کا کردار. اچھا ایک لمحے کے لیے مانا یہ سب چیزیں ہوگی یہ کیا ہے اس کا کردار ہوتے مارک رضی اللہ عنہ ایک نہایت بدخصلت غنڈے کا کردار. نبی صلی اللہ علیہ وسلم صحابہ رضی اللہ عنہ نکلتے تو مردوں کی عدم موجودگی سے فائدہ اٹھا کے یہ جن زدہ بدماشوں کی طرح عورتوں کا تعصب کرتا. اسی لیے پھر کہتے ہیں کٹر منافق. نہ اس کا جنازہ پڑا جس بات کی شہادت ہے اس کو کٹر منافق قرار دیا جائے. یہ اس شخص کے متعلق ہے جس کو حضور صلی اللہ علیہ وسلم جنتی ہے امین کا آپ لکھتے ہیں کٹر منافق بد خصلت غنڈے کا کردار بکریوں کی طرح کرتا تھا. اور یہ ساری چیزیں یہ ہے احادیث کے انکار کا نتیجہ اور یہ ہے جس کی بنیاد سید رکھے تھے اس ادارے نے یہ لوگ پیدا کی. اور وہ عورت آ گئی جس عورت کو حضور عزت صلی اللہ علیہ وسلم نے رجم کا کہا تھا اور پھر نبی کریم صلی اللہ علیہ وسلم وہ عورت اتنی اچھی تھی کہ حضور صلی اللہ علیہ وسلم اصول کی بات کرتے تھے کہ حد کو جہاں تک ہو سکے نہ نافذ کرو مجرم کو شبہ کا فائدہ ہے. اسے فرمایا چلی جاؤ شاید اس نے تمہیں چھو لیا ہو شاید ایسے یہ نہ یہ تو مرد کے مطلب لکھا رسول اللہ صلی اللہ علیہ وسلم کو کہا کہ تم چلی جاؤ. وہ چلی گئی آپ کرنا یہاں تک کہ امید تم سے ظاہر ہو گئے. پھر جب عمل ظاہر ہو گیا تو پھر آئے پھر رسول اللہ صلی اللہ علیہ وسلم چلی جاؤ بچے کو جنم دے. یہ مہلت کی کیوں نہ آئے. اس کا ایمان ایسا تھا جو اسے چین نہیں لینے دیتا تھا بچے کو لے کے آئے. رسول اللہ صلی اللہ علیہ وسلم سے دودھ پلاؤ دودھ پلاتی رہی پھر لے کے آئی اور بچے کے ہاتھ میں روٹی کا ٹکڑا تھا. اب رسول اللہ صلی اللہ علیہ وسلم رجم کا حکم دیا ہے. اس کا مطلب ہے کہ کم سے کم بھی ڈھائی تین سال گزر گئے کہ سارے بھائی کو نے تین سال سارے پروسیس میں گزر گئے
लेकिन उस लड़की का ईमान से चैन ही लेने से तबाद चाहती थी कि पास आदमी अल्लाह के पेशो उसके मुतल्लिक कहते हैं ये बात मालूम होती है कि कोई आजाद किस्म की औरत थी जिसका ना कोई शौहर था ना ससुरा था और किसी मामले में जिम्मेदारी के जो किसी मामले में जिम्मेदारी के लिए तैयार होता रामदिया के किरदार के बारे में रिवायात महफूज नहीं लेकिन हमारे नजदीक उसका मामला भी माइज की तरह का था उस अहद की तारीख के मुताबिक मालूम होता है कि जमाने जाहिलियत में बहुत सी डेरे वालियां होती थी जो पेशा कराती थी उनकी सरपरस्ती यहूदी करते थे जो इनकी आमदनी से फायदा उठाते थे अब ये औरत है उसके मुतल्लिक ये कहना कि डेरे वाली की और पेशा कराती थी तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नहीं मालूम था कि ये पेशावर औरत है और पेशा कराती है उसकी कैसे हालचाली फरमाती ये अमीना संसाई साहब की वो चीजें हैं जो उन्होंने इसमें लिखी है अमीन आसन इसराइल साहब ने जिंदगी में जिन लोगों को बनाया अमीन आसन इसराइल साहब जो आज इस्लामी के साथ जो इख्तलाफ हुआ था 57-58 में उसमें अलग हो गए मौजूदी साहब के सामने मसला यह आया कि हम सियासत की नहज पर चले या इस मुल्क में इंकलाब आना चाहिए मौजूदी साहब ने तरजीह दी सियासत को मियां तुफैल साहब के मशवरे वगैरह से और मौजूदी साहब ने 6 घंटे की मारकत इबारत करी मौलाना की मालूम नहीं आपने तकरीरें सुनी है या नहीं सुनी हमने सुनी और वहां बोलते थे बहुत अच्छा बोलते थे मौजूदी साहब बोलते थे ऐसे अभी आप कभी सुने तो सियासी कर लिख ले तो बिल्कुल किताब बन जाए बड़े मजबूत थे 6 घंटे की मारकत इबारत वहां तकरीर की और तकरीर के बाद उन्होंने फैसला कर दिया कि सियासत में रहेंगे अमीन आसन इस्लाही डॉक्टर असरार ये इशारे हजरतानी जो जंग में लिखते हैं ये नवाब फाकिर अली खान मुल्तान के थे और इस तरह अफगानी कंट्री के लोग इन सब ने कहा कि हम इंकलाब की राह पे चले नतीजा ये निकला जमा दो टुकड़ों में बट गई और मौजूदी साहब ने हीरे अपनी मुट्ठी से खोल के फेंक बड़े बड़े मौलाना की मेहनत से तैयार हुए थे जो कुछ भी रहा लेकिन मौलाना ने कहा रात हमें उससे क्या बहस करनी है उसके नतीजे में अमीन आसन का इस्लाही साहब अकेले हो गए अमीन आसन इस्लाही साहब अपने इल्म तालीम जहां इन्होंने पढ़ा था जिन मदारिस को इन्होंने देखा था और जो इनका मामला था मौजूदी साहब से कहीं ज्यादा था पढ़े तो अब इन्होंने ये कहा कि मुझे कुछ लोग चाहिए जिनकी मैं तरबियत कर दूं तो कुछ नौजवान थे इस जमाने में बिल्कुल लड़के थे एमएससी एमए करके निकले थे वो अमीन आसन इस्लाही साहब के पास चले गए और उन्होंने कहा हजरत हम हाजिर हैं हमें आप पढ़ाएं तो अमीन आसन इस्लाही साहब ने पूरी उनकी तरबियत की पूरी उनको तालीम दी पूरी तरह उन्हें तैयार किया और उनमें से एक वो हैं बल्कि तमाम वो लोग हैं बहुत से लोग हैं वो जिनको उन्होंने तैयार किया था परवेज मुशर्रफ ने उन्हें इस्लामी नजरियाती काउंसिल में लाकर बिठा दिया जब उस्ताद का रवैया ये था कि सहाबा रज़ी अल्लाह अन्हु का ये हुंडा का बदमाश था इस किरदार का था तो इसके बाद उनमें क्या इज्जत रह जानी थी ये तो तहरीर है ना जाहिर है जब अपने शागिर्दों से बातचीत करते होंगे तो बहुत कुछ फरमाते होंगे कयास है नतीजा इसका ये निकला कि जब नजरियाती काउंसिल हमारे यहां बनी है तो खालिद साहब आ गए डॉक्टर खालिद ने जिंदगी लगा दी वहां अमीन हसन साहब के साथ और उन्होंने यही किया जो उनके उस्ताद ने किया कि हदीस का इनकार इसीलिए इनके दूसरे शागिर्द अमीन हसन इस्लाही साहब के अब मुसल्लत है गामदी साहब गामदी साहब ये हदीस का इनकार करते हैं इसी वजह से जब नजरियाती काउंसिल में ये बहस आई कि कत्ल की सजा किन किन सूरतों में दी जा सकती है तो अब कत्ल की सजा मुर्तद के लिए ये तो हदीस के साथ ही ना तो हदीस को तो मानते नहीं थे तो इन्होंने कहा कत्ल की सजा सिर्फ उसको दी जा सकती है इसको कुरान कहता है जब इन्होंने ये कहा कि कुरान के मुकाबले को कुरान ने तो फिर कत्ल के इवज में कत्ल करा दिया है नतीजा इसके ये निकला कि मुर्तद के लिए जो कत्ल की सजा हदीस से साबित थी वो खत्म हो गई तलाक का मसला आ गया तलाक जो कुछ कुरान ने कहा है उसकी तशरीह करती थी तलाक ने नया दिन दे दिया कि औरत को हक पहुंचता है तलाक देने का कुरान ने यह कहा कुरान ने यह कहा कुरान ने यह कहा हदीस में जो कुछ आता है वो हदीस खत्म हो गई ये है पूरा सिलसिला मौतजिला का इसीलिए फिर जब बात आई मौसीकी की तो निजाती काउंसिल में यही लोग बैठे थे इनका मौसीकी में क्या हर्ज है अगर मौसीकी में फारसी ना हो और गलत चीज ना हो उसमें भी कोई हर्ज नहीं तस्वीर में भी कोई हर्ज नहीं जितने नेशनल और फाइन आर्ट की चीजें हैं उनका ये सब जायज है
نماز کی سنتیں نہ پڑھی جائیں تو بھی کوئی عرض نہیں اس لیے کہ نماز پر تو قرآن سے ثابت ہوتی ہے نا سنتیں حضرت صلی اللہ علیہ وسلم کے فعل سے حدیث سے ثابت ہوتی ہیں تو حدیث کو تو ہم مانتے نہیں یہ بنیاد کی جو ماشاء اللہ سر سید مرحوم رکھے تھے علی گڑھ میں اور اس کے نتیجے میں ہمارے پورے ملک پر یہ اثر پڑا ہمارے پورے قدر صغیر پر اثر پڑا بڑے لوگوں کی غلطیاں پڑی ہوئی یہ ہے معتزلہ جدید دور اسی لیے انہوں نے اب کیا حرکتیں کی ہیں ایک آدمی تھا تفسیر میں کیا نام مرتضی تھا ہاں ابو مسلم ہم پچھلے کوئی 20-25 سال سے ابو مسلم کی تفسیر کی تلاش میں ہیں کہ کہیں یہ مل جائے کوئی صورت نہیں آج تک بنی لیکن یہ ابو مسلم جو ہے نا دماغ اتنا بڑا دماغ تھا کہ شبلی نے لکھا ہے اور اس کو آپ نے کوئی مبالغہ نہیں ہے شبلی نے لکھا ہے پچھلے 1000 سال میں شاید ایسا دماغ پیدا نہ ہوا ہو بات تو کئی ایسی ہے قرآن کریم کے کئی مقامات پہ اتنی اچھی وہ تفسیر کرتا ہے جو کتاب و سنت سے بھی نہیں ٹکراتی اور بالکل عقل کے مطابق ہے لیکن آپ معتزلی کئی جگہ انکار کر گیا انہوں نے کیا کیا کہ اس معتزلی کی تفسیر کو لے کے اقلیات کی جتنی باتیں جو کتاب و سنت کے خاص طور واضح طور پر خلاف ہیں انہوں نے اس کا اردو ترجمہ کروایا اور غاندھی صاحب نے اس ترجمے کو اپنے ہاتھ سے چھپوایا کیوں ان کی فوڑ کرتے ہیں معتزلہ کی اس لیے کہ انہیں پتا ہے کہ حدیث کا انکار اس کی سند معتزلہ سے ملے گی اور اسی طرح ہر بات انسان کی عقل میں نہیں آتی نا دین میں اس کا انکار کرتا ہے تو اس کی اصل معتزلہ سے ملے گی اس لیے ہم کہتے ہیں کہ ہمارے جدید دور کے معتزلی اسی لیے یہ ایسے قوانین بنا رہے ہیں جس میں حدیث اکھڑ جائے آپ ان کے ٹی وی وغیرہ کے پروگرام دیکھ لیں جن لوگوں نے دیکھے ہیں وہ زیادہ بہتر سمجھتے ہوں گے حضور اکرم صلی اللہ علیہ وسلم کا کردار وہ بتاتے ہیں کہ صرف عبادات میں ہے اور اخلاقیات میں ہے باقی حدیث کی یہ اتھارٹی ہو کہ وہ قانونی طور پر کام آ سکے یہ نہیں ہوتی یہ ہے بلکہ جو شاہ صاحب رحمۃ اللہ نے اپنے زمانے کے معتزلہ کے متعلق پچھلے زمانے کے متعلق لکھی ہے لیکن ہم نے آپ سے اس لیے عرض کر دیا کہ یہ ہم سید پہ اور ان لوگوں کے متعلق کچھ کہتے ہیں تو ہمارے پاس کی بنیاد ہے ہم ایسے ہی نہیں کہتے اللہ کا خوف چاہیے اپنے دشمن سے بھی آدمی بے انصافی نہ کرے یہ وہ چیزیں ہیں جو لکھ کے گئے ہیں اور اس کے اثرات پچھلے 150 سال سے یہ مرتب ہو رہے ہیں اسی لیے وہ مولویوں کے جانی دشمن ہیں اور بھی کون تھے مولانا نوروزی رحمۃ اللہ علیہ کیا مت سکتے مولانا گنگوئی رحمۃ اللہ علیہ کیا مت سکتے شاہ اسحاق صاحب رحمۃ اللہ علیہ کے پاس جتنے علماء یہ ان کیا مت سکتے یہ ان لوگوں کے مخالف تھے تو اسی وجہ سے کہ وہ حضرات تنقید کرتے تھے بتاتے تھے کہ آپ نہ کریں یہ ہے بات